الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وصحبه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا، اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آج ہم اللہ تعالیٰ کی توفیق سے 26واں پارہ شروع کر رہے ہیں، نیا پارہ اور نئی سورہ، سورۃ الاحقاف. اس سورت کا نام احقاف اس کے اندر ایک آیت ہے، آیت نمبر 21، اذ انذر قومہ بالاحقاف، اس سے ہے اس کا نام. اور احقاف کیا ہے؟ بلند اور طویل ٹیلے کو کہتے ہیں، جو تھوڑا ٹیڑھا ہو. اور اس میں ایسے ٹیلوں کا ذکر ہے، اور مراد ہے قوم عاد کے گھر، کیونکہ یہ ٹیلے یمن میں ہیں جہاں پہ قوم عاد رہتی تھی، یہ ان کا یعنی کیپٹل تھا سمجھ لیں. اور یہ سورہ مکی سورت ہے، مکی دور کے تقریباً آخر میں یہ نازل ہوئی. ابن مسعود بیان فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے مجھے سورہ احقاف پڑھائی، یعنی اس سے پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم صحابہ کرام کو تعلیم دیا کرتے تھے، اور یہ بھی کہ یہ سورت اہم سورتوں میں سے ایک سورت ہے، اس میں توحید کا مضمون آپ بہت زور و شور سے دیکھیں گے، اور اس میں بھی قرآن کریم کی حقانیت کا، آپ صلی اللہ علیہ وسلم کی رسالت کا، اس طرح کے مضامین ہیں، قوموں کا بھی ذکر ہے. اور ایک آیت کے بارے میں اس میں آتا ہے کہ بعض مفسرین نے کہا ہے کہ وہ مدنی ہے، وہ آیت نمبر 10 ہے. اس کے علاوہ مکی صورتیں، ساری مکی آیات ہیں. سورت نزول کے اعتبار سے اس کا نمبر 65 ہے. مختصر سے سورت ہے، دیکھتے ہیں آج آیت 1 سے 20 تک. اس کے بعد کی یہ صورتیں جو بھی آئیں گے مفصلات میں سے ہیں، کیونکہ آپ صلی اللہ علیہ وسلم نے مفصلات کے بارے میں فرمایا تھا کہ مجھے دوسرے انبیاء پر قرآن میں مفصلات کے ذریعے فضیلت دی گئی ہے. یعنی مفصلات فصل سے ہے نا، الگ الگ. تو اب آپ دیکھیں گے کہ چھوٹی صورتیں آنا شروع ہو جائیں گی، بسم اللہ کا فاصلہ ان میں ہوگا، اس لیے مفصلات کہلاتی ہیں. مفصل ہوتا ہے نا فصل سے، یعنی ڈسٹنس. تو بار بار آپ کو بسم اللہ الرحمن الرحیم آئے گی، یعنی چھوٹی صورتیں آنا شروع ہو جائیں گی. اور حوامیم کے گروپ کی یہ آخری صورت ہے، اس لیے اس کا پہلا جو پہلی جو آیت ہے وہ حامیم ہے. اور ان صورتوں میں آپ دیکھتے رہیں، حامیم کے ساتھ ہی یہ تمام صورتیں آئی ہیں، اس کے سلسلے کی یہ آخری صورت ہے. اور ان کی حروف مقطعات کے معنی اللہ تعالیٰ ہی بہتر جانتا ہے. اور جیسے میں نے بتایا، دو چیزیں یاد رکھیں، ایک تو یہ چیلنج ہے، اور دوسرا متوجہ کرنے کے لیے بھی، اس کے اوپر بات ہو چکی ہے. تنزیل الکتاب، تنزیل بھی میں بتا چکی ہوں، ایک انزال ہوتا ہے اور ایک تنزیل ہوتا ہے، بتدریج نازل ہونا. کتاب کا، کتاب یعنی قرآن کا، مین اللہ، اللہ کی طرف سے ہے، جو العزیز بھی ہے اور الحکیم بھی ہے. اور العزیز اور الحکیم کے ساتھ، جیسے پہلے بھی سورہ جاسیہ میں ہم یہ ڈیٹیل میں پڑھ چکے ہیں، عزیز وہ ذات ہوتی ہے جس کو اپنا کوئی بھی کام کرنے کے لیے، کسی چیز کے لیے بھی کوئی روک نہیں سکتا، جو وہ چاہے کرے، اس کا ارادہ چلتا ہے. اور دوسرا معنی عزت کا مالک، اقتدار کا مالک، غلبے والا، قوت والا، یہ سب معنی العزیز کے اندر ہیں۔ تو ذہن کو تیار کر لیں آگے پڑھنے سے پہلے کہ تم ایسے رب کے کلام کو پڑھنے کے لیے جا رہے ہو جو العزیز ہے، ٹھیک ہے؟ تو ایک دم آپ جب اس معنی پہ غور کر کے اس کو دیکھیں گے تو آپ کا دل بھر جائے گا اللہ تعالیٰ کی عظمت سے کہ وہ کتنا غلبے والا ہے، کتنا قوت والا ہے، وہ جو آل پاور رکھتا ہے، اتھارٹی رکھتا ہے، اختیارات رکھتا ہے، اپنا کام کر لینے میں اس کے لیے کوئی چیز بھی رکاوٹ نہیں۔ دوسرا حل حکیم، جو بھی آپ پڑھنے کے لیے جا رہے ہیں یاد رکھیں وہ حکمت والے رب کی طرف سے ہے، اس کا جو اس کے صفات میں سے ایک صفت ہے الحکیم، تو اس کا ہر فیصلہ حکمت پہ مبنی، اس کا ہر حکم حکمت پہ مبنی، اس کا کلام حکمت پہ مبنی۔ تو جو بھی وہ بات کرے اس میں حکمت ہے، ضروری نہیں کہ آپ کو وہ حکمت سمجھ بھی آئے، کیونکہ آپ الحکیم نہیں ہیں، وہ ہے الحکیم۔ اگر آپ کو بھی ساری حکمتیں سمجھ آنے لگیں تو استغفر اللہ، نعوذ باللہ کہ آپ ہی الحکیم ہو گئے پھر تو۔ لیکن انسان اللہ تعالیٰ کی ان صفات کا مقابلہ نہیں کر سکتا، وہ یہ مان جائے اللہ تو ہی الحکیم ہے۔ جب آپ نے یہ مان لیا تو اس کا مطلب میں الحکیم نہیں ہوں، مجھے نہیں پتا حکمتیں کیا ہیں، میری چھوٹی سی عقل میں کوئی بات آتی یا نہیں آتی، کوئی چھوٹی سی بات آ بھی جائے تو میں تمام حکمتوں کو جان ہی نہیں سکتی۔ تو اب اس کے بعد سمجھ جانا چاہیے کہ ہم جو کلام پڑھنے کے لیے جا رہے ہیں وہ معمولی بات نہیں ہے، وہ اس رب کا کلام ہے جو العزیز بھی ہے اور الحکیم بھی ہے، اور اس کی حکمتوں تک ہمارا ذہن نہیں پہنچ سکتا۔ ما خلقنا السماوات والارض وما بینہما الا بالحق، یہ پہلے بھی بات گزر چکی کہ نہیں پیدا کیا، جب نہیں آ جاتا ہے نا اور آگے الا آ جائے تو حسر آ جاتا ہے کہ اور کوئی مقصد ہے ہی نہیں۔ لوگ پوچھتے ہیں یہ سوال کہ بھئی آسمان و زمین کو پیدا کرنے کی کیا ضرورت تھی، اللہ تعالیٰ کیوں پیدا کیا ان کو، کیا اس کا مقصد تھا؟ تو بات یہ ہے کہ اللہ تعالیٰ نے نہیں پیدا کیا آسمانوں کو اور زمین کو اور جو ان کے درمیان ہے، ان کے درمیان کیا کچھ ہے، بے شمار چیزیں جن کو ہم جانتے بھی نہیں ہیں، پتہ نہیں ایسے ایسے کیا پارٹیکلز ہیں یا ایسی کیا اور وائرسز یا اور ایسی کوئی مخلوق، جنات، ملائکہ درمیان میں آتے جاتے ہیں، بارش ہوتی ہے اور پتہ نہیں کیا کیا چیزیں ہیں آسمانوں اور زمین کے درمیان، یہ اس خلا کے اندر کیا کچھ ہے ہم نہیں جانتے۔ لیکن ایک بات کو ذہن میں رکھ لیں کہ جو کچھ بھی ان کے درمیان ہے اور جو آسمان ہے اور جو زمین ہے، ان کو اللہ تعالیٰ نے صرف حق کے ساتھ پیدا کیا۔ کیا مطلب؟ با مقصد پیدا کیا، یعنی اس کو بیکار نہیں بنایا کہ ایسے ہی، جیسے ایک بچہ ہوتا ہے، دیکھیں وہ کھلونے سے کھیلتا ہے، کبھی ایک کھلونا اٹھایا، کبھی دوسرا اٹھایا، ایک کو پھینک دیا، پھر دوسرے کو اٹھا لیا، پھر اس کو پھینک دیا، پھر تیسرے کو اٹھا لیا، اس کے کام میں کچھ یعنی کوئی مقصد نہیں ہوتا، بس ایسے ہی جو دل کیا اٹھایا، جو دل کیا پھینکا، جو جیسا مرضی کرتا رہا، ایسا نہیں ہے۔ اللہ تعالیٰ کا ہر کام مقصد کے ساتھ ہے۔ ہاں ہو سکتا ہے ہمیں مقصد سمجھ نہ آئے، یہ ہو سکتا ہے، لیکن ایسا نہیں کہ بے مقصد ہی ایسے ہی بس اس کو شوق ہوا تو اس نے بنا دیا، ایک دن شوق ہوگا تو توڑ پھوڑ دے گا، نعوذ باللہ، ایسی بات نہیں۔ بلکہ ہم یہ ہمارا ایمان ہے کہ اللہ تعالیٰ نے ہر چیز کو ایک کسی وجہ سے بنایا اور کوئی اس کا پرپز ہے اور وہ اپنا پرپز پورا کر رہی ہے ہر چیز۔ اسے کیا سمجھ میں آیا کہ انسان جس کو اللہ تعالیٰ نے تمام مخلوقات سے افضل بنایا، اشرف بنایا، اس کا بھی تو کوئی مقصد ہوگا، یا وہ ایسے ہی جسٹ کھیلنے کودنے کے لیے آیا تھا دنیا کے اندر؟ تو اس سے ہمیں پتہ چلا کہ انسانوں کے بھی مقصد ہیں، کیونکہ اس کائنات میں کوئی چیز ایسی نہیں جو کہ بے مقصد ہو۔ अब हमें सिखाया गया ना कि जब हम तहज्जुद के लिए उठें तो आप सल्लल्लाहु अलैहि वसल्लम उस्वत आले इमरान की आखिरी आयात पढ़ते थे, तो हम भी वो पढ़ा करें जिनमें क्या है, ये जो अक्ल वाले होते हैं वो क्या कहते हैं, रब्बना मा खलकता हादा बातिला, ए हमारे रब तूने ये सब कुछ बातिल नहीं पैदा किया कि ऐसे ही बेकार ही हो। ठीक है, तो कभी इसको ऐसे ना समझे बेकार, पता नहीं क्यों ये पैदा कर दिया, भाई नहीं आपको समझ आ रही तो इसका मतलब ये नहीं कि ये बेकार है। ठीक है, वो अजल मुसम्मा, और ये याद रखो कि ये अजल मुसम्मा के लिए लिमिटेड टाइम ऑफर है, लिमिटेड टाइम के लिए हर चीज यहां की, क्योंकि कुल्लू नफ्सिन ज़ाइक़तुल मौत, हर चीज को मौत का मजा चखना है, जो पैदा हुआ उसको मरना है, उसको खत्म होना है। तो ये अजल मुसम्मा के लिए हमेशा तक के लिए ये सब कुछ नहीं चलता रहेगा। तो एक बात क्या, बेकार नहीं पैदा किया, और बेकार नहीं पैदा किया इसका फिर क्या मकसद है कि इंसान अल्लाह ताला को इसके ज़रिए पहचाने, क्योंकि बनाने वाले को तो इंसान नहीं देख सकता मगर उसकी कारीगरी को, उसकी मखलूक को देखकर उसके बारे में जान ज़रूर सकता है कि वो रब कैसा होगा। सूरह तलाक के एंड में आखिरी आयत में, आयत में अल्लाह ताला ने क्या फरमाया, अल्लाहुल्लज़ी खलक़ सबअ समावातिन व मिनल अर्दि मिथलहुन यतनज़्ज़लुल अम्रु बैनहुन, अल्लाह ताला ने सात आसमान बनाए और ज़मीनें भी, और उसका हुक्म चलता है। और फिर क्या फरमाया, ली ताके, ली तालमु अन्न अल्लाह अला कुल्ली शैइन क़दीर, अन्न अल्लाह क़द अहाता बिकुल्ली शैइन इल्मा, कि तुम्हें पता चल जाए, इसलिए अल्लाह ताला ने तख्लीक किया कि तुम्हें पता चल जाए कि अल्लाह ताला हर चीज़ पे क़ादिर है, और वो हर चीज़ के साथ अपनी इल्म के लिहाज से हर चीज़ का अहाता की हुआ है, उसका इल्म हर चीज़ को घेरे हुए है। तो इससे हमें पता चला कि अल्लाह ताला की पहचान ये इस कायनात का मकसद है, ये फूल, ये पत्ते, ये दरख्त, ये ज़मीन, आसमान, ये सारी कायनात जो सजाई गई है इसलिए ताकि इंसान अपनी अक्ल को इस्तेमाल करके इसके बनाने वाले को पहचान ले और फिर उसके आगे झुक जाए। और दूसरा पर्पस क्या है, ये बता के कि ये हमेशा के लिए नहीं है, ताकि इंसान समझ ले कि मेरा यहाँ पे आना और रहना किसी मकसद के साथ है, और ये ऐसा नहीं कि हमेशा ऐसे ही चलता रहेगा, नहीं ये एक दिन ख़त्म हो जाना है। तो फिर इसका मतलब क्या है, अब पढ़ लिया हमने, अच्छा हक के साथ है, फिर ठीक है, बा मकसद बनाया होगा और एक दिन ख़त्म हो जाना, तो हम क्या करें, हम फिर क्या करें। इसका मतलब ये है कि आपके अंदर अर्जेंसी होनी चाहिए, जल्दी कि ये ख़त्म हो जाएगा, और एक कोई वजह ही है ना इसको बनाने की, वो वजह क्या है कि मेरा इम्तिहान लिया जाए यहाँ पर, तो मैं इम्तिहान में हूँ और मेरे इम्तिहान की घंटी बज जानी है। ऐसा नहीं है कि हमेशा ऐसे ही चलता रहे, समझ आई बात। तो इससे इंसान फिर एकदम चौकन्ना हो जाता है कि मेरे पास वक्त कम है, क्योंकि एक दिन ये सब भी साथ लपेट दी जाएगी, इसका एंड आ जाएगा, क्योंकि यही बात इंसान को भूल जाती है, वल्लदीन कफरू अम्मा उन्ज़िरू मुअरिदून, और वो लोग जिन्होंने कुफर किया इस चीज़ से जो खबरदार किए गए, एराज बरतने वाले, किस चीज़ से काफिर एराज बरतते हैं, क़यामत के आने की बात से, इसको संजीदा नहीं लेते, इस चीज़ की फ़िक्र से कि एक दिन ये सब ख़त्म हो जाएगा, इस हकीकत से वो मुंह मोड़ते, बेरुखी इख्तियार करते कि अल्लाह ताला ने ये सब मकसद बनाया है और ये ख़त्म हो जाना है। ये देखिए ना, अब जब हम काफिरों के रवैये पढ़ते हैं ना, तो एक एक तो बात ये होती है, हम कहते हैं ये तो काफिरों का रवैया, हम तो काफिर नहीं है ना, ठीक है अल्हम्दुलिल्लाह, लेकिन साथ ये ज़रूर देखा करें कि कहीं ऐसा तो नहीं कि हम अपना जो मामला या जो हमारा रवैया या जो हमारा तरीके हैं वो काफिरों से ज़्यादा सिमिलर हैं, उनसे मिलते जुलते हैं, उनके जैसे हैं, تو یہ بہت پھر خطرناک بات ہے کہ ایسی حقیقت سے اعراض برتنا جس سے اللہ تعالیٰ وارن کر رہے ہیں. قرآن کریم میں اللہ تعالیٰ نے وارننگ دیا, خبردار کیا, اس سے منہ موڑنا, بے رخی اختیار کرنا اور یہ کہنا یہ تو بھائی بڑی ڈرانے والی باتیں, ہم تو نہیں سننا چاہتے کہ بھائی ایک دن سب ختم ہو جائے گا اور ایک دن حساب کتاب دینا ہوگا, تو بہت ڈرانے والی بات, بھائی ہم نہیں یہ سننا چاہتے. تو یہ طریقہ کار کافروں کا ہوتا تھا, مومن کا یہ طریقہ نہیں ہوتا. بلکہ صحابہ کرام تو کہتے تھے آؤ مجھے آخرت کی یاد دلاؤ, آخرت کی باتیں کریں. وہ اپنے ایمان کو اس طرح سے تازہ کرتے تھے کہ ہمیں یہ اور ریفریش ہو جائے, کیونکہ انسان بھول جاتا ہے. قل کہہ دیجئے ارائیتم, کیا غور کیا تم نے, ارائیتم کا مطلب ہوتا ہے دیکھنا, لیکن مطلب یہاں پہ کیا ہے, یعنی تم نے غور کیا اس چیز کے اوپر. ما تدعون جن کو تم پکارتے ہو من دون اللہ, اللہ کے سوا, ارونی دکھاؤ مجھ کو, ماذا خلقوا من الارض, انہوں نے زمین میں کیا پیدا کیا, ام لہم شرکم فی السماوات, یا ان کے لیے آسمانوں میں کوئی حصہ ہے, یعنی مجھے دکھاؤ تو صحیح, کوئی مجھے پروف لا کے دکھاؤ کہ کسی اور نے بھی پیدا کیا ہو پارٹنرشپ میں اللہ تعالیٰ کے ساتھ زمین میں یا آسمان میں کسی کی کوئی پارٹنرشپ ہو. کتنی چیزیں کسی اور نے بنائی ہیں, کوئی آج تک یہ دعویٰ بھی نہیں کر سکا. جس نے اپنے آپ کو خدا کہا وہ بھی یہ نہیں کہہ سکتا. اب فرعون نے بھی یہ کہا میں رب ہوں, یہ نہیں اس نے کہا کہ میں خالق ہوں, میں نے یہ بنایا ہے, اس نے کہا میں مالک ہوں نہروں کا. کوئی یہ نہیں کہہ سکا میں نے آسمان بنائے, میں نے زمین بنائی, میں نے یہ درخت اگائے, میں نے یہ پھول پودے اگائے, میں نے یہ سب کیا. نہیں, اللہ تعالیٰ نے فرمایا بتاؤ انہوں نے کیا تخلیق کیا, کیونکہ جو خالق ہے وہی مالک ہوگا نا, جس نے کوئی چیز بنائی ہو وہی اس کا اونر ہوتا ہے. ٹھیک ہے, اچھا جو اونر ہے جو مالک ہے اسی کی پھر عبادت کی جانی چاہیے. تو جب کسی نے کوئی چیز تخلیق ہی نہیں کی تو اس کی عبادت کیوں کرتے ہو. ایتونی بھی کتاب من قبل ہذا, کوئی مجھے کتاب لا کے دکھا دو جو اس سے پہلے آئی, اے نبی آپ ان سے کہہ دیں کہ پھر کوئی کتاب لا کے دکھا دو جس کے اندر یہ لکھا ہو کہ بھئی ہاں ایسا کوئی ہے کہ کوئی نعوذ باللہ کہ کوئی اللہ تعالیٰ کا پارٹنر ہے شریک ہے. تو یعنی کوئی عقل سے تمہارے عقلی دلیل نہیں ہے تو نقلی دلیل ہی لے آؤ. نقلی دلیل کیا ہوتی ہے, ریفرنس, نقل جیسے ہم کہتے ہیں نا اس نے اس کی نقل کی, تو یعنی اس سے اس نے آگے وہی بات اس نے کر دی, اس سے آگے اس نے نقل کی, اس سے آگے اس نے نقل کی, تو یعنی وہی وہی بات آگے آگے کرتے گئے. جیسے ہم جس کو ہم کہہ دیتے ہیں نا اسے نقل مار لیا اس نے, یعنی اس کی بات کو لے لیا یا اس کی چیز جو اس نے لکھی ہوئی تھی وہی لکھ لی, تو وہی بات ہے کہ یعنی اس میں سے کچھ نقلی دلیل ہی لے آؤ. اس کو کہتے ہیں نقلی دلیل, یعنی اس سے جو پہلے کتابوں کے اندر لکھی ہوئی ہو وہاں سے کوئی ریفرنس لے آؤ, کوئی آیت لاؤ دلیل کے طور پہ کہ ایسا ہے کہ خدا کا کوئی شریک ہے, او اثارت من علم, یا کوئی علمی روایت ہی لے آؤ, کوئی علماء نے کوئی ایسی بات کی ہو, کوئی پیغمبر نے کوئی بات ایسی بتائی ہو. ان کنتم صادقین, اگر ہو تم سچے, یعنی کہیں پہ بھی تمہیں شرک کی کوئی دلیل نہیں ملے گی. دیکھیں اس وقت کا شرک یہی تھا, بتوں کے سامنے کھڑے ہونا. اور یہ آج کا شرک کیا ہے, آج کا شرک یہ ہے کہ انسان اپنی خواہشات کا بندہ بن چکا ہے, یا پھر غیر قوموں کے, وہ بھی خواہش کا بندہ بننا ہی ہوا کہ غیر قوموں سے مرعوب ہو کے ان کی سوچ, ان کی نظریات, ان کی فلسفی, اس کے پیچھے چل کے اس کو اپنا خدا بنا لیے, جو وہ کہیں گے وہی صحیح ہے. تو یہ بتا دو تو انہوں نے کیا بنایا. سائنس بھی کہتی ہے ڈسکور کیا سائنٹسٹ نے, کبھی انہوں نے یہ نہیں کہا کریٹ کیا. ٹھیک ہے, وَمَنْ أَضَلُّ, اور کون زیادہ گمراہ ہے اس سے, اس سے یعنی بڑا گمراہ کون ہو سکتا ہے, اس سے تو یعنی بڑا کوئی گمراہ ہو ہی نہیں سکتا, یہ مطلب ہے یعنی اس سے بڑا تو کوئی ہو ہی نہیں سکتا بھٹکا ہوا انسان. کس سے؟ کون ہے جو سب سے زیادہ بھٹکا ہوا ہے؟ مِمَّن يَدْعُو مِن دُونِ اللہ، جو پکارتا ہے اللہ کے سوا، من اس کو جو، لا يستجیب له الى یوم القیامت، جو اس کو نہیں جواب دے سکتے قیامت کے دن تک، وَهُمْ عَن دُعَائِهِمْ غَافِلُونَ، اور وہ ان کی پکار سے بھی غافل ہیں. اس سے زیادہ بھٹکا ہوا کون ہو سکتا ہے جو اللہ کے سوا ان لوگوں کو پکار رہا ہے جو قیامت کے دن تک اس کو جواب نہیں دے سکتے؟ بلکہ جواب کیا دیں گے، سنیں گے تو جواب دیں گے نا، وہ تو ان کی پکار سے بھی غافل ہیں. یہاں پر ایسے لوگوں کے شرک کو رد کیا گیا ہے، جو جاہل ہیں، جو بھٹکے ہوئے ہیں، جو ان کو پکارتے ہیں جو ان کی پکار کو سن بھی نہیں سکتے، یعنی ان سے دعائیں مانگتے ہیں، چاہے وہ کوئی بت ہیں، بتوں سے مانگا جاتا ہے، چاہے وہ کوئی قبروں میں پڑے ہوئے ہیں، وہ کوئی جنات ہیں، یا کوئی شیاطین ہوں، یا کوئی فرشتے ہوں، یا کوئی پیغمبر ہوں، کوئی بھی، کوئی بھی. من دون اللہ میں ہر کوئی آ جاتا ہے، اللہ کے سوائے ہی ہے نا سب چیزیں، پیغمبر بھی یا اولیاء اللہ بھی یا اللہ تعالیٰ کے جو پیارے ہیں وہ بھی، اللہ سے تو جدا ہیں، اللہ کے سوا جس کو بھی پکارا جاتا ہے وہ ان کا جواب بھی نہیں دے سکتے، ان کو قبول نہیں کر سکتے ان کی دعا، کیونکہ وہ قیامت تک بھی ان کو پکارتے رہیں. یعنی یہ نہیں کہ ایک دو دن چلو نہیں دیا، پھر اس کے بعد ہو سکتا ہے بڑی محنت کرتے رہیں، کوئی دن رات ان کو پکارے، راتوں کو پکارا، دن کو، اتنا پیچھے پڑ جائے تو ہو سکتا ہے کہ وہ جواب دے ہی دیں. نہیں، وہ تو قیامت تک نہیں دے سکتے، قیامت تک. اللہ اکبر. اور قیامت کے دن بھی وہ کیا کریں گے؟ وہ ان کا انکار کریں گے. آگے آ رہی ہے بات، کیونکہ وہ ان کی پکار سے غافل ہیں. غافل ہیں مطلب ہے ان کو پتہ ہی نہیں ہے کہ ہمیں پکار رہے ہیں. انہوں نے نہ کہا، نہ انہوں نے اس چیز کی دعوت دی. تو اس سے پتہ چلتا ہے کہ جو بھی اللہ کے سوا کسی اور کو پکار کے ان سے دعائیں کرتا ہے وہ قبول نہیں ہوں گی. ابن تیمیہ فرماتے ہیں، اب اس چیز کو غور سے سنیں، ابن تیمیہ فرماتے ہیں، غیر اللہ سے دعا طلب کرنا کافروں کے فعل کی قسم ہے، کہ غیر اللہ سے دعا کی جائے، نہیں کر سکتے آپ. دعا صرف آپ نے اللہ تعالیٰ سے کرنی. اور آگے ابن تیمیہ فرماتے ہیں کہ جو کسی نبی یا نیک آدمی کی قبر پہ آتا ہے اور وہ یہ عقیدہ رکھتا ہے کہ یہ نبی کی قبر ہے یا نیک آدمی کی قبر ہے، اور وہ اس سے اپنی حاجت طلب کرتا ہے، مثلاً وہ اس کو کوئی بھی کہتا ہے کہ بھائی مجھے یہ مسئلہ یہ ہے، جو بھی اس سے مانگتا ہے، تو ایسا کرنے والا ایمان کے دائرے سے نکل گیا، اس لیے کہ اس نے کھلا شرک کیا. کیسے شرک ہو گیا؟ اس نے یہ تھوڑی کہا ہے کہ وہ تو یہی کہتا ہے لا الہ الا اللہ، تو پھر شرک کیسے ہو گیا؟ اس لیے کیونکہ دعا جو ہے وہ عبادت ہے، اور جس نے اللہ کے سوا کسی اور کی عبادت کی وہ کافر ہے. بات سمجھ آ گئی ہے یا نہیں؟ اب ہمارے پاس ایک بڑا ایک بہانہ ہوتا ہے کہ ہم کہتے ہیں نہیں جی، ہم تو اس لیے ان کی قبروں پہ آ کے کہتے ہیں کہ ہم ان سے تھوڑی مانگ رہے ہیں، ہم تو کہتے ہیں ہم ان کے وسیلے سے مانگتے ہیں، ہماری آپ کے آگے، آپ کی اللہ کے آگے. تو دیکھیں بات یہ کہ اللہ تعالیٰ نے بتا دیا، اور بلکہ سورہ فاطر میں بھی اللہ تعالیٰ نے فرمایا ہے کہ جو قبروں میں ہیں وہ سن نہیں سکتے. ہم یہ پڑھ چکے ہیں کہ تو اس کو ہرگز نہیں سنا سکتا جو قبروں میں ہیں. اتنی واضح آیت سورہ فاطر میں ہم پڑھ چکے ہیں، تو ہرگز نہیں سنا سکتا ان کو جو قبروں میں. تو مجھے بتائیں بھی اس کے بعد بھی ہمارے ہاں کیسے یہ کاروبار چل سکتے مزاروں کے، کہ قدم قدم پہ مزار بنے ہوئے اور ان پہ جا کے لوگ مانگ رہے ہیں. تو جو میں نے آپ کو دوسرا بتایا کہ جو لوگ یہ کہتے ہیں کہ جی ہم تو ان کے وسیلے سے مانگتے ہیں، ہم تو ان کے تھرو مانگتے ہیں، ہماری تو اللہ نے سننی نہیں، تو ان کی ایک تو پہلے جھوٹ ہے یہ کہ تم یہ کہتے ہو اللہ نے تو میری نہیں سننی،
جبکہ اللہ تعالیٰ قرآن پاک میں فرماتا ہے کہ جب تم اللہ کو پکارتے ہو تو وہ تمہارا جواب دیتا ہے. تو تم جھوٹے ہو, قرآن سچا ہے, ٹھیک ہے. تو پہلی تو بات یہ. دوسری بات یہ ہے کہ جب آپ یہ کہتے ہیں کہ ان کے وسیلے سے ہم مانگ رہے ہیں, یعنی ہم ان کے آگے پیش کر رہے ہیں اپنی, تو یہ ہماری اللہ تعالیٰ تک پہنچائیں گے. اچھا, تو قرآن تو کہتا ہے کہ وہ سن ہی نہیں سکتے, وہ آپ کی پہنچائیں گے کیسے, وہ تو سن ہی نہیں سکتے. اور یہاں پہ بھی یہ آیا, وہم عن دعائہم غافلون, وہ ان کی دعا سے بھی غافل ہیں, ان کو تو پتہ ہی نہیں کہ کوئی مجھ سے آ کے دعائیں کر رہا ہے, اتنا فریادیں کر رہا ہے. ایسے ہی آپ دیوار کے آگے کھڑے ہو جائیں, قبروں میں لوگ جو قبرستان جاتے ہیں وہاں پہ رونا شروع ہو جاتے ہیں, اپنے پیاروں کو ان کو کہانیاں سناتے رہتے ہیں, میرے ایسے ہو گیا ایسے ہو گیا, آپ کو کیا پتہ. یہ بھی غیر مسلموں سے دیکھ دیکھ کے یہ حرکتیں کرنے لگے. کیا ہمیں یہ بلیف نہیں ہے میں اپنے گھر میں بیٹھوں یا وہاں جاؤں, وہ میری نہیں سن سکتے. ان سے آپ باتیں کر رہے ہیں, وہ نہیں سن سکتے آپ کی بات. ایسے ہی آپ کسی بھی پتھر دیوار پہاڑ کے آگے کھڑے ہو کے باتیں کرنے شروع کر دیں. تو ابن قیم فرماتے ہیں کہ شرک اکبر کی اقسام میں سے ہے کہ اپنی ضروریات کو مردوں سے طلب کیا جائے, ان سے فریاد کی جائے اور ان کی طرف توجہ کی جائے. سمجھ آئی بات؟ شرک اکبر ہے یہ, وہ اصغر نہیں ہے. تو جتنا مرضی کہتے لو لا الہ الا اللہ, اس کے بعد جب آپ جا کے وہاں پہ دعا کرتے ہو, کئی تو وہیں پہ سجدے بھی کرنا شروع کر دیتے ہیں, وہ تو خیر بہت ہی گئے گزرے, جو تھوڑے پڑھ لکھ گئے تو اب انہوں نے اتنا کرنا شروع کر دیا کہ چلو سجدہ نہیں کرتے, لیکن دعا اسی کی طرف منہ کر کے اس قبر کی طرف ہاتھ اٹھا کے کھڑے ہوئے ہو, یہ ہاتھ تو صرف اللہ کے آگے اٹھ سکتے ہیں, کسی اور کے آگے ایسے نہ ہاتھ اٹھاؤ کہ آپ اس سے مانگ رہے ہو دعائیں. یہ جہالت ہے, یہ شرک ہے. نہ آپ اس طرح زندوں کو پکار سکتے ہیں, کوئی کہیں بیٹھا ہوا ہے اور ہم یہاں سے بیٹھ کے کہیں فلاں جو ہے میری مدد کر, نہیں. آپ نے سمجھ لیا کہ وہ آپ کی مدد پہ قادر ہے, وہاں سے بیٹھ کے وہ آپ کی بات سن رہا ہے. نہ مردوں سے آپ کہہ سکتے ہیں کیونکہ وہ تو ہماری بات نہیں سنتے. اور پھر تیسری بات کہ دیکھیں, اگر ہم یہ کہتے ہیں نا کہ ہم تو ان کے وسیلے سے مانگتے ہیں بس, اور کیا کر رہے ہیں, ہم نے کیا برا کیا, تو یاد رکھیں اہل مکہ کا شرک یہی تو تھا. وہ کون سا کہتے تھے کہ ہم ان کو خدا سمجھتے ہیں, وہ کہتے تھے یہ ہمیں اللہ سے قریب کریں گے, وہ اللہ تعالیٰ کو مانتے تھے, ہم قرآن میں پڑھ چکے ہیں. وہ کہتے تھے یہ ہمیں اللہ تعالیٰ سے قریب کرنے والے ہیں, تو ہم اس لیے ان کی پوجا کرتے ہیں کہ یہ ہمیں اللہ سے قریب کریں, ہم اس لیے ان سے آگے دعائیں کرتے ہیں. تو پھر اس میں اور ان کے شرک میں کیا فرق رہ گیا؟ اگر وہ بھی یہی کہتے تھے کہ ہم ان سے اللہ سے قریب ہی ہونا چاہتے ہیں, تو ہم بھی یہی کہتے ہیں ہم ان کے ذریعے سے ہی جانا چاہتے ہیں. ہم یہ تو نہیں کہتے کہ یہ خدا ہے, لیکن جب آپ نے کسی کے آگے کھڑے ہو کے دعا مانگ لی تو وہ اس کو خدا بنانا ہو گیا, وہ اس کی عبادت کرنا ہو گیا, اور عبادت صرف اللہ تعالیٰ کے لیے. اللہ تعالیٰ نے سورہ عنکبوت میں فرمایا نا, اس کی مثال مکڑی کے جالے کی طرح دی ہے نا, کہ کتنا کمزور ہوتا ہے مکڑی کا جالا, اسی طرح یہ سہارے ہیں. ضعف الطالب والمطلوب, کمزور ہے مانگنے والا بھی اور جس سے مانگا جائے بھی. تم ایک بے بس سے مانگ رہے ہو جو خود تم اس کا جنازہ اٹھا کے لے کر گئے, اس کو مٹی میں ڈالا, اس کے اوپر مٹی ڈالی, اس کو دفنایا, وہ کتنا بے بس تھا, جو ہی مٹی کے نیچے گیا اس کے بس چلنا شروع ہو گئے, تو عقل بھی تو کرو. تو یہ دعائیں مانگنا, یہ کسی کو پکارنا, یہ معمولی بات نہیں ہے. یہاں پہ دعا کا لفظ آیا ہے, اللہ تعالیٰ فرماتا ہے وہ ان کی دعا سے بھی غافل ہیں, اور اپنے لیے اللہ تعالیٰ فرماتا ہے ادعونی استجب لکم, مجھے پکارو, مجھ سے دعا کرو, میں تمہیں جواب دیتا ہوں. وہ جن کا حال بتا دیا گیا وہ سنتے تک نہیں ہیں, اس سے جا کے مانگتے ہیں, اور جو کہہ رہا ہے کہ میں تمہاری بات کا جواب دیتا ہوں اس کو چھوڑا ہوا. تو پھر ٹھیک ہے, اب جاؤ ٹکرے مارتے رہو ایسی جگہوں پہ جا کے جہاں پہ کچھ نہیں ملے گا. اللہ تعالیٰ کے نزدیک دعا سے معزز کوئی شے نہیں ہے, یہ آپ صلی اللہ علیہ وسلم نے فرمایا. دعا اللہ تعالیٰ کے نزدیک بہت معزز چیز ہے. تو پھر اس سے زیادہ بھٹکا ہوا انسان کون ہو سکتا ہے کہ جو اس طرح جا کے ایسی جگہوں پہ پکارے, अब सोच लें हमारी जहालत कितनी ज़्यादा है। अभी हम इस्लामी मुमालिक को देख लें जहाँ पर ये कारोबार कितना उरूज पे है, जिन्होंने कुरान को पढ़ा हो सीखा हो, क्या वो फिर ये कर सकते हैं? वो जो वहाँ के मुजावर बन के बैठे हुए हैं, उनके हालात देखें ज़रा, खुद देखें। उनके लिए तो ये कारोबार उनका बिजनेस है ना, उनका तो बिजनेस ठप हो जाएगा तो बगैर हाथ हिलाए हुए बेकार बैठ के उनको कारोबार चल रहा है, उनके मज़े लगे हुए हैं, लोग आके उनके पैर दबाते हैं और पैसे डाल के जाते हैं, उनको क्या है? वो तो अपना कारोबार कभी नहीं बंद करेंगे। ये जाहिल अवाम है जिसको ये समझना चाहिए कि यहाँ पर ये कुरान कहता है कि ये तुम्हारी पुकार से भी गाफिल हैं, देना तो दूर की बात कुछ, और सिर्फ इसलिए वहाँ जाना कि इनका कुर्ब हासिल होगा, ये राजी होंगे तो अल्लाह राजी हो जाएगा, इनके पास चादर चढ़ाएंगे तो अल्लाह ताला खुश हो जाएगा, इनकी यहाँ पे देख देंगे तो फिर ये राजी होके अल्लाह ताला के आगे हमारी सिफारिश करेंगे। नहीं, ऐसी बातों से इंसान बच के रहे, क्योंकि शिर्क की माफी नहीं है किसी गुनाह की। अल्लाह ताला चाहे तो जिसको भी माफ कर दे। हम पढ़ चुके हैं सूरह निसा में 2 दफा ही आया, अल्लाह ताला नहीं माफ करेगा शिर्क को। फिर भी कभी मुश्किल के अंदर आ जाते हैं तो यही याद आना शुरू हो जाता है, अच्छा फिर मेरा ख्याल वहां पे कह देती हूँ जाके, वहां देख दे क्या हो, उन्होंने आपका काम बनाना है, उनको पता है आप यहाँ पे देगे चढ़ा रहे हैं। वाइजा हुशिरन्नास, और जब जमा किए जाएंगे लोग यानी कयामत के दिन, कानू लहुम आदान, तो वो होंगे दुश्मन उनके, जिनसे ये दुआएं मांगते थे वो इनके दुश्मन हो जाएंगे और ये भी उनके दुश्मन हो जाएंगे। दोनों के लिए आ सकता, वो अपने पुकारने वालों के लिए दुश्मन हो जाएंगे और पुकारने वाले इनके लिए दुश्मन हो जाएंगे कि या अल्लाह ताला इनकी वजह से हम तो शिर्क में पड़े, इनकी वजह से हम तेरी इबादत से हटे। वो कहेंगे हमें कहाँ खबर थी तुम हमारे इबादत कर रहे, हमने कहा था तुम्हें। वो कानून भी बात इतनी हिम काफिरीन, और वो उनकी इबादत से बिल्कुल इनकार कर देंगे, बल्कि बेजार होंगे वो उनसे, दोनों एक दूसरे के ऊपर लानते करेंगे। तो अल्लाह ताला के सिवा किसी को पुकारना कोई छोटी बात नहीं है, ये सख्त अल्लाह ताला की नाराजगी का सबब बनता है, ये शिर्क है। कयामत के दिन एक पुकारने वाला पुकारेगा कि जो जिसकी पैरवी करते थे, जिसके पीछे चलते थे ना दुनिया में, वो उसी के पीछे हो जाए आज। तो बताएं, सोचें, जो फिर किसी और को पुकारते थे किसी को, फिर बस वो उनके पीछे ही चलेंगे, उनके पीछे खड़े हो जाएंगे। अगर आप चाहते हैं कि आप नबी सल्लल्लाहु अलैहि वसल्लम के झंडे तले हों उस दिन, तो ऐसे तमाम कामों को छोड़ दें। अगर आज तक ऐसे कामों में पड़े हुए हैं तो इस अकीदे को मिटा दें अपने अंदर से, जो कुरान है वो सच्चा है, लोगों की बातें झूठी हैं जिन्होंने किस्से कहानियां, जी हम वहां पे गए थे, हमने तो वहां पे चादर चढ़ाई, हमने वहां पे धागा बांधा, हमने वहां पे ये किया, तब हमें ये हमारी देखो मुराद पूरी हो गई, हमें देखो ये मिल गया। वाइजा तुतला अलैहिम आयातुना बय्यिनातिन, और जब पढ़ी जाती हैं उन पर हमारी आयात जो कि बिल्कुल वाज़े हैं, قال الذين كفروا للحق لما جاءهم हादा सिहर मुबीन, ये हमेशा से लोगों का वतीरा रहा है। जब हमारी खुली आयात इनके ऊपर पढ़ी जाती हैं तो जिन्होंने कुफर किया हक के लिए, जब हक उनके पास आ गया, कुरान आ गया, सच बात आ गई, तो आगे से क्या कहते हैं, ये तो जी खुला जादू है। अब जादू ना करें कहें तो और क्या, इसलिए कि जादू असर करता है, अब वो देखते थे कि ये असर करता है, इसीलिए लोगों को मना करते थे आप इस कलाम को जाके ना सुने वरना ऐसा जादू आपके ऊपर हो जाएगा। तो फैज़ दौसी के बारे में यही आता है ना, उनको भी इन्होंने मुशरिकी ने कहा, वो आए दौस कबीले से थे, तो वो आए मक्का में, उनको उन्होंने कहा कि बिल्कुल ना सुनना, अगर सुन लिया ना पता नहीं क्या तुम्हारे ऊपर जादू हो जाएगा, तुम सहरजदा हो जाओगे, ये हो जाएगा। तो उन्होंने तो अपने कानों में रुई ठूंस ली और तब तवाफ कर रहे थे कि कहीं मेरे कानों के अंदर ये बात ना चली जाए। फिर उसके बाद खुद ही सोचा कि मैं कोई इतना ऐसा तो नहीं हूं कि मेरे ऊपर इस ऐसे किसी का असर हो जाएगा, मैं खुद जाके समझाता हूँ, मैं खुद उनके साथ बात करता हूँ, उनके ऊपर कोई जादू है तो मैं खुद उनके कोई इलाज की तदबीर करूँ, कोई इंतज़ाम करूँ। और फिर कुरान सुना और मान गए कि ये तो जादू नहीं है, अल्लाह का कलाम है। वलीद बिन मुगीरा ने, जो बड़ा उनका सियाना बंदा था,
बड़े माना जाता था कि बड़ा समझदार है हज़रत खालिद बिन वलीद का वालिद। तो उसने जब कुरान सुना तो उसका दिल पिघल गया था, और जब अबू जहल को पता चला कि ये तो हमारे हाथ से निकलने लगा, तो बोला, चचा आपकी कौम के लोग कहते हैं कि आपके लिए माल क्यों ना जमा करें, वो माल जमा करके आपको दिया जाए। उसने कहा, क्यों, मैं सबसे ज़्यादा मालदार हूँ कुरैश में, सब जानते हैं मैं इतना मालदार हूँ, मुझे किसी के माल की क्या ज़रूरत है। लेकिन बस उसको यानी एक तरह से गैरत दिलाने के लिए ना, कि तू फकीर हो गया, माल के पीछे जा रहा है उनके पास। जैसे लोग कहते हैं कि जी मैं पैसा लिए बिक गया, तो एक तरह से उसको कहा कि तू तो बिक गया है ना, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम के पास तो माल था भी नहीं। तो क्या उन्होंने माल देना था लोगों को, यानी तू बिक गया बस, तू पैसों के पीछे चला गया। तो उसने कहा कि नहीं नहीं ऐसी तो कोई बात नहीं है, बिल्कुल हरगिज ऐसी बात नहीं। तो फिर उसने कहा, फिर ठीक है, अगर ऐसी बात नहीं है, फिर ऐसी बातें उनके बारे में कह कि जो तुम्हारी कौम के लिए भी उनसे दूरी करने का जरिया बन जाए। तो उसने कहा, फिर मुझे सोचने दो, फिर सूरह कलम में अल्लाह ताला ने कैसे उसके हर एंगल का बताया, मुझे सोचने दो, मैं सोच के बताता हूँ कि इनके बारे में क्या कहा जाए, क्योंकि जादू तो ये है नहीं। उसने खुद माना ये जादू नहीं है, ये तो मैं कह सकता हूँ। तो फिर क्या है, वो नहीं मानना। अम यकूलून अफ्तरा, या वो ये कहते हैं कि इसने घड़ लिया है, खुद ही बना लिया। हालांकि वो अच्छी तरह से जानते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम उम्मी हैं, आप सल्लल्लाहु अलैहि वसल्लम नहीं जानते लिखना पढ़ना, तो खुद कैसे बना सकते थे। कुल कह दीजिए, एक तो वो उन्होंने ये भी इल्ज़ाम लगाया ना कि आप किसी से सीख के आते हैं, पिछली किताबों से आपने ये नकल किया, तो पिछली किताबों को तो वो किसी और लैंग्वेज में थी, उस वो लैंग्वेज तो आप सल्लल्लाहु अलैहि वसल्लम नहीं जानते थे, और पढ़ना लिखना ही नहीं जानते थे, तो कैसे वहाँ से नकल करके लगते। और ये है अल्लाह ताला की हिकमत इस चीज़ में भी कि आप सल्लल्लाहु अलैहि वसल्लम को उम्मी रखा, वरना दुनिया कह देती पता नहीं कहाँ कहाँ से नकल कर करके लिख लिया। पढ़े लिखे होते तो कहीं से देख सकते ना, कहीं पढ़ पढ़ के खुद ही बना लेते। नहीं, तो फरमाया, कुल कह दीजिए, ए नबी आप इनको बता दें, इन अगर इफ्तरीतुहु, मैंने घड़ लिया इसको, अगर वाकई ये मैंने कुरान घड़ा हुआ ना, फला तमलिकूना ली मीन अल्लाह ही शैया, फिर तुमने क्या मेरा कुछ बिगाड़ना है, फिर नहीं तुम मालिक हो सकते मेरे लिए अल्लाह के मुकाबले में किसी चीज़ के, फिर तो अल्लाह ताला खुद ही मुझे डील कर लेगा, वो फिर मुझे खुद ही निपट लेगा, अगर मैं उसके ऊपर इतना बड़ा झूठ लगा दूं कि ये अल्लाह का कलाम है और मैंने खुद ही बनाया। और वाकई जिन्होंने भी ऐसे काम किए, कभी कोशिश की ऐसे काम करने की, ये हमारे पास वही आती है, फिर उनका अंजाम देखो क्या हुआ। इनमें एक मिर्ज़ा कादियानी भी है जो रीसेंट सबसे गुजरा, और फिर आप लोग खुद देख लें, वो खुद अपनी किताबों में कादियानी लिखते हैं कि किस तरह उसकी मौत वाकई हुई थी। कभी नबी की मौत ऐसे हो सकती है, वो मलाऊन अपनी गंदगी के अंदर गिर के मरा था, और उन्होंने अपनी किताबों में लिखा हुआ है कि जी उनको जो है पेचिश हो गई और फिर वो इस तरह से उनकी वफात हुई। तो पूछे कोई जाके कि कैसे हुई फिर, क्या कभी किसी नबी के साथ भी ऐसा होता है कि वो टॉयलेट के अंदर मरे। तो अल्लाह ताला फिर दिखा देता है हक, जिन्होंने देखना हो, जिन्होंने आंखें खोलनी हो, और जो अंधे बन के चलना चाहें तो वो अपनी गुमराही की फिर खुद जिम्मेदार होंगे कयामत के दिन। तो अगर मैंने इसको घड़ लिया होता, यानी कोई छोटी बात नहीं है अल्लाह के ऊपर कोई बात कर देना, आप इंसानों के ऊपर ही सोच लें, कोई जी यहाँ पे लिखना शुरू कर दे, जी प्रेसिडेंट ने ये लिखा, और उसके नीचे प्रेसिडेंट की साइन खुद करके उसकी मोहर लगा के और लोगों को दिखाना शुरू कर दे, जी प्रेसिडेंट की तरफ से ये काम आता है, क्या होगा मुझे बताएं। जाली किसी के नाम के ऊपर, किसी भी बड़े के नाम पे जाली बना के कागजात, और कहिए जी उनकी तरफ से यहाँ अहकाम आए, उनका ऑर्डर है, क्या होगा बताएं, उसको पकड़ नहीं लिया जाएगा। दुनिया का कानून भी इस चीज़ के अंदर कोई रायत नहीं करता। तो अल्लाह ताला रब्बल आलमीन के नाम के ऊपर जाली चीज़ें बना के कि ये तो उसने फरमाया, ये तो उसकी तरफ से वही आई है, कोई खुद बनाना शुरू कर दे तो क्या अल्लाह ताला उसको नहीं पकड़ेगा। اور سورہ حاقہ میں اس قدر یعنی شدید آیات ہیں، اس قدر شدید آیات ہیں، آپ صلی اللہ علیہ وسلم کا یہ کلام ہوتا اگر ہوتا تو یہ کبھی یہ آیات نہ قرآن میں ہوتی، اتنی سخت آیات ہیں. اللہ تعالیٰ نے فرمایا وَلَوْ تَقَوَّلَ عَلَيْنَا بَعْضَ الْأَقَاوِيلِ لَأَخَذْنَا مِنْهُ بِالْيَمِينِ ثُمَّ لَقَطَعْنَا مِنْهُ الْوَتِينَ فَمَا مِنْكُم مِّنْ أَحَدٍ عَنْهُ حَاجِزِينَ. اگر واقعی ایسا، اگر ایسا ہوتا کہ یہ گھڑ لیتے اللہ تعالیٰ کی طرف کوئی بات، تو پھر کیا ہوتا؟ اللہ تعالیٰ ان کو ان کے دائیں ہاتھ سے پکڑ لیتا اور ان کی رگے جان کاٹ دیتا، اور پھر تم میں سے کوئی ہمیں اس سے روکنے والا نہ ہوتا. اتنی سخت بات ہے. تو نبی بھی یہ جرت نہیں کر سکتا کہ وہ اللہ کے کلام میں خود کچھ ایڈ کر دے کہ چلو یہ بھی بات اچھی ہے، جیسے لوگوں نے کرنا شروع کر دیا کہ اگر کوئی بات بڑی اچھی لگی تو اس کو یہ کہہ کے آگے بڑھا دیا. یہ حدیث ہے جی، کس لیے؟ تاکہ لوگ ذرا غور سے سنیں. کوئی کسی کا کال ہے اس کو حدیث کا کہ یہ بڑا سخت گناہ ہے. ہم بھی ایسے ہی فارورڈ نہ کر دیں کہ وہ حدیث نہیں ہے، وہ موضوع ہے، فیبریکیٹڈ ہے، کسی نے خود بنائی بھی ہے، اور اس کو آگے آگے چڑھاتے جا رہے ہیں. اور آپ صلی اللہ علیہ وسلم کے نام سے، نہیں جی آپ صلی اللہ علیہ وسلم نے تو یہ فرمایا، نہیں جی قرآن میں تو یہ ہے. لوگ اتنے غافل ہوتے ہیں، بعض دفعہ کہہ دیتے ہیں قرآن میں یہ لکھا ہوا ہے، وہ حالانکہ قرآن میں نہیں ہوتا. یہ بھی کہہ دینا گناہ کی بات ہے، آپ اللہ تعالیٰ پہ الزام لگا رہے ہیں، تو اس چیز کے بارے میں بہت محتاط رہیں. اچھا انہوں نے ساری زندگی کبھی قرآن پڑھا نہیں ہوتا اور بڑے آرام سے بول دینا قرآن میں یہ لکھا ہوا، آپ کس پہ بات لگا رہے ہیں؟ ہوا عالم، وہ خوب جانتا ہے، بیما تفیدون فی، جو تم پلٹتے ہو جس کی طرف، یا جو تم پڑھتے ہو، یعنی جس طرح سے تم قرآن پاک کی تکذیب کر رہے، اس کو جھٹلا رہے ہو اور ایسی باتیں بنا رہے ہو، وہ سب جانتا ہے. کفا بھی شہیدم بینی و بینکم، وہ گواہ کافی ہے میرے اور تمہارے دل. یعنی تم مجھے یہ کہو اس نے اپنی طرف سے گھڑ لیا، الزام لگا رہے ہیں، جھوٹے الزام، پروپوگینڈا کر رہے ہیں. نہ ماننے والوں کے پاس 100 بہانے تھے، تو مجھے پرواہ نہیں ہے، اس لیے کہ اللہ تعالیٰ کافی ہے گواہ. جو تفیدون کا مطلب کہ جو تم گھڑ رہے ہو نا، جو تم الزام تراشیاں لگا رہے ہو، جو تم میرے بارے میں پرچار کر رہے ہو، پروپوگینڈا کر رہے ہو، تو اللہ گواہ کافی ہے. اس کا مطلب ہے کہ جب انسان کے اوپر، اگر وہ سچا ہے، اگر وہ سچا ہے، تو اس کے اوپر ساری دنیا بھی الزام لگا دے نا، اس کو پرواہ نہیں ہونی چاہیے، کیونکہ کفا بھی شہیدم بینی و بینکم. ایک انسان کے لیے، سچے انسان کے لیے اتنا ہی کافی ہے کہ اللہ گواہ ہے نا، اللہ تعالیٰ تو جانتا ہے کہ ایک حق کیا ہے. اس لیے اس چیز کے اوپر بہت زیادہ غمزدہ ہو جانا کہ لوگ ایسی باتیں کر رہے ہیں، لوگ یہ کہہ رہے ہیں، انسان کا معاملہ اللہ تعالیٰ کے سپرد جب ہو جاتا ہے اور وہ اللہ پہ بھروسہ کرتا ہے، اللہ تعالیٰ کافی ہے میرے لیے، وہی فیصلہ کرے گا کون سچا ہے اور کون جھوٹا ہے. وَهُوَ الْغَفُورُ الرَّحِيمُ، اور وہ بخشنے والا، رحم کرنے والا. یہ کیوں کہا گیا؟ اس لیے کہ ابھی بھی تم نے پلٹنا ہے نا، اگر تو پلٹ سکتے ہو، وہ غفور الرحیم ہے، باز آ جاؤ ایسی باتوں سے، توبہ کر لو. تم پھر بھی توبہ کرو گے، اتنی بڑی بڑی باتیں کر کے، اتنا بڑا گناہ کر کے بھی تم اگر توبہ کی طرف آتے ہو تو اللہ تعالیٰ کو بخشنے والا مہربان پاؤ گے. دوسرا معنی کیا ہے؟ وہ تمہیں کیوں نہیں پکڑ رہا اس وقت جب تم ایسی باتیں کر رہے ہو، جب تم یعنی ایسے الزامات لگا رہے ہو، ایسے ایسے پروپیگنڈاز کر رہے ہو، کیوں نہیں پکڑ رہا؟ اس لیے کہ وہ غفور الرحیم ہے، وہ بندے سے درگزر کرتا رہتا ہے، درگزر کرتا رہتا ہے، وہ مہربان ہے. اس لیے تو ہم بھی سوچیں کہ ان کی پکڑ کیوں نہیں ہوتی فوراً، ایسے لوگوں کو کیوں نہیں پکڑ لیا جاتا جو کہ ایسی باتیں کرتے ہیں، یا کوئی خدائی کا دعویٰ کر رہا ہے، کوئی نبوت کا دعویٰ کر رہا ہے، کوئی کچھ کر رہا ہے، کوئی کہہ رہا ہے میرے پاس یہ وحی آ گئی، میرے پاس فرشتہ آ جاتا ہے، کیوں نہیں اللہ تعالیٰ فوراً ان کو پکڑ لیتا؟ اس لیے کہ وہ غفور الرحیم ہے، وہ مہلت دیتا ہے لوگوں کو پلٹنے کا، ٹائم دیتا ہے. کل کہہ دیجئے اے نبی، تو بار بار کل کہہ کے آپ صلی اللہ علیہ وسلم سے کہلوایا جا رہا ہے. وہ کہ ایسی باتیں ہیں جو بڑی سخت باتیں ہیں. تو اے نبی یہ اللہ تعالیٰ آپ کو فرماتا ہے کہ آپ ان کو کہہ دیں ماں کن تو بےتا من الرسول, میں کوئی نیا رسول تو نہیں آ گیا, کوئی انوکھی بات تو نہیں دنیا میں ہو گئی کہ ایک پہلا ہی رسول آیا اور تم کہو کہ یہ تو کبھی بات ہی نہیں ہوئی تھی دنیا میں, یہ تو ایک نئی اچنبھی بات ہو گئی, عجیب ہی بات ہو گئی, کبھی آج تک کوئی رسول ہی نہیں آیا. ایسا تو نہیں ہے, میں کوئی نیا تو نہیں ہے رسول. وما ادری ما یفعل بی ولا بکم, اور میں تو نہیں جانتا جو میرے ساتھ ہوگا اور جو تمہارے ساتھ. یعنی میرے سے پہلے بھی رسول آئے, پہلے بھی شرک سے روکتے رہے, پہلے بھی توحید کی بات کرتے رہے, تو میں نے کوئی نئی بات تو نہیں لایا. تو یہ سلسلہ تو جاری ہے آدم علیہ السلام سے. اور تم یہ کیوں سوچتے ہو, یہ کیوں سمجھتے ہو کہ میرے پاس غیب کا علم ہے, میں تمہیں بتاؤں یہ باتیں. وہ آ کے پوچھتے تھے نا پھر, اچھا پھر یہ بتائیں پھر یہ کریں, تو میں تو نہیں جانتا میرے ساتھ کیا ہونا تمہارے ساتھ کیا ہونا, کیونکہ میں عالم الغیب نہیں ہوں, مستقبل میں نہیں جانتا. اور یہاں سے پتہ چل گیا کہ آپ صلی اللہ علیہ وسلم جب فرما رہے ہیں کہ مجھے تو یہ بھی نہیں پتا کہ میرے ساتھ کیا ہونا, تو اور کون کوئی کچھ کہہ سکتا ہے, کوئی اور کچھ کہہ سکتا ہے کہ مجھے تو پتا ہے جی میں نے تو بس جنت میں ہی جانا ہے. یا کیا ہم پھر دوسروں کے بارے میں کہہ سکتے ہیں؟ آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں مجھے نہیں پتا, ولا بکم تمہارے ساتھ کیا ہوتا ہے, میں نہیں جانتا. ہم جانتے ہیں دوسروں کے ساتھ کیا ہونا, تو پھر ہم کیوں ایسے کہتے ہیں بس فلاں تم تو جنتی ہو بس جی, آپ کو تو یہ بھی نہیں پتا کہ اس کو موت کس پہ آنی ہے. اپنی کا نہیں پتا, ہم ابھی زندہ بیٹھے ہوئے نا, ہمیں نہیں پتا کہ موت کے بعد ہمارے ایمان کی کیا حالت ہوتی. اس لیے تو ڈرتے رہنا چاہیے. اس لیے تو آپ صلی اللہ علیہ وسلم بہت زیادہ کون سی دعا مانگتے تھے, سلام پھیرنے سے پہلے تشہد میں کون سی دعا مانگتے تھے ہمیشہ, یا مقلب القلوب ثبت قلبی علی دینک. کیوں؟ آپ صلی اللہ علیہ وسلم تو دین پہ قائم ہی رہنے والے تھے, ہمیں ترغیب بتائی گئی, ہمیں بتایا گیا, سکھایا گیا, تم یہ دعا مانگتے رہو. ہم جب کہہ دیتے نا فلاں جنتی, تم تو بس جنتی ہو, تو اس کا مطلب کیا ہے؟ چھوٹی بات نہیں ہے یہ. آپ کون ہوتے ہیں اللہ تعالیٰ کے اوپر ججمنٹ دینے والے کہ اللہ تعالیٰ نے اس کو جنت میں ہی داخل کرنا؟ آپ نے اللہ کے فیصلے اپنے ہاتھ میں لے لیے. ہاں کسی کو یہ کہہ دینا تم تو جہنمی ہو, فلانا تو جہنمی ہے, بس آپ کو کیا پتا. ہاں جن کے بارے میں ڈکلیئر ہو چکا ابو لہب ہے یا اور ولید بن مغیرہ یا پھر ابو جہل ہے, یہ لوگ ہیں جو کفر کے اوپر ہی مرے اور ان کے بارے میں ہمیں پتہ چلتا ہے, وہ ایک سمجھ آتی ہے بات. لیکن اب عام لوگ بیٹھے ہم نے کسی کو دیکھا برا کرتے ہوئے, ہمیں کہا یہ تو ہے ہی جہنمی, نہیں ہم کہہ سکتے نہ جنتی کہہ سکتے نہ جہنمی کہہ سکتے, کیونکہ یہ ہم نے اللہ تعالیٰ کے فیصلے کو اپنے ہاتھ میں لے لیا, اور یہ بہت بڑے گناہ کی بات ہے, اس کے اوپر توبہ کرنی چاہیے. دوسرا, جو دنیا سے چلے گئے ان کے بارے میں ہمارے ماں باپ جنتی وہ یہ کہا کرتے تھے, کیوں؟ آپ کو کیا پتا کہ وہ جنتی تھی کہ نہیں, آپ کیسے کہہ سکتی ہیں جبکہ آپ صلی اللہ علیہ وسلم خود فرماتے مجھے بھی نہیں پتا اپنے بارے میں. جب انسان اپنے بارے میں, آپ صلی اللہ علیہ وسلم کے بارے میں کس کو شک ہو سکتا ہے, لیکن جو خود اپنے بارے میں یہ فرماتے ہیں, تو ہمارا نالج کہ آپ صلی اللہ علیہ وسلم سے بھی آگے بڑھ گیا کہ ہم یہ کہنے لگے کہ مجھے پتا ہے کہ کون ہے جنتی اور کون ہے جہنمی, اور مجھے پتا ہے کہ یہ کہاں جائے گا یا میں کہاں جاؤں گی. یہ ہم کہاں سے لے آئے؟ لہٰذا اس طرح کی باتوں کو کبھی نہیں زبان سے نکالنا چاہیے. کسی کے حالات کے بارے میں ہم نہیں جانتے. آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے خبر دی تھی عشرہ مبشرہ کے بارے میں, اصحاب بدر کے بارے میں, تو آپ صلی اللہ علیہ وسلم نے ان کے بارے میں بتا دیا, لیکن خود سے نہیں کہتے رہے کہ مجھے پتا ہے فلاں کون ہے کیا ہے. اب آپ اس کی ایک مثال ایک واقعے سے دیکھیں جو بہت ریلیونٹ ہے. جیسے ہم اکثر ایسی باتیں بولتے رہتے ہیں, تو یہ بات کہنی کتنی بڑی بات ہے, یہ آپ اس واقعے سے دیکھیں. ام العلیٰ جو تھی ایک انصاری عورت تھی, جنہوں نے آپ صلی اللہ علیہ وسلم کے پاس بیعت کی تھی, تو وہ فرماتی ہیں کہ جب انصار نے مہاجرین کی میزبانی کے لیے قرعہ ڈالا, تو عثمان بن مضعون, یہ عثمان بن عفان نہیں ہے مضعون ہے, ان یعنی یہ ایک دوسرے حضرت عثمان ہیں, ان کے گھرانے کو ہمارے حصے میں دیا گیا.
तो उमुल आला कहती हैं कि फिर उस्मान हमारे घर में रह रहे थे तो वो बीमार पड़ गए। हमने उनकी पूरी तीमारदारी की मगर वो बच नहीं पाए, और फिर एक दिन वो फौत हो गए। तो हमने उनको उनके कपड़ों में लपेट दिया और नबी सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ लाए, और अब देखें अब उनका जनाजा पड़ा हुआ। तो उन्होंने कहा उमर आला ने कि अबू साहेब तुम पर अल्लाह की रहमतें हों, कि उनकी कुनियत थी, मेरी तुम्हारे मुतल्लिक गवाही है कि अल्लाह ने तुम्हें अपने इकराम से नवाजा है, मैंने तुम्हारे ऊपर बड़ा करम कर दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने जो ही ये सुना आपने फरमाया तुम्हें कैसे पता है कि अल्लाह ताला ने उसको इकराम से नवाजा है। तो मैंने कहा कि मुझे तो इस बारे में कुछ खबर नहीं, मेरे माँ बाप आप पे कुर्बान हो, मगर अगर अल्लाह ताला इनको नहीं नवाजेगा तो और किसको नवाजेगा। यानी देखिए ना आप, ये मुहाजिर हैं, अपना घर बार छोड़ के आए, आप सल्लल्लाहु अलैहि वसल्लम के सहाबी हैं, ईमान वाले हैं, इतनी इन्होंने कुर्बानियां दी हैं, ये नहीं होंगे मतलब जन्नती, या इनके ऊपर नहीं अल्लाह का इकराम होगा तो और किस पे होगा। तो आपने फरमाया इसमें कोई शक नहीं है कि इनको मौत आ चुकी है, अल्लाह की कसम मैं अल्लाह का रसूल हूं और मैं भी अपने बारे में नहीं जानता कि मेरे साथ क्या मामला होगा। इनके लिए मैं खैर ख्वाही की उम्मीद रखता हूं, यानी मुझे उम्मीद है कि अल्लाह ताला इनके साथ अच्छा मामला करे, लेकिन मैं अल्लाह का रसूल होने के बावजूद अपने मुतल्लिक भी नहीं कह सकता कि मेरे साथ क्या मामला होना है। तो सोचिए ना, वो तो यानी गुमान ही है ना, जाहिर है आप देखते हैं एक बहुत नेक इंसान, तो आपके दिमाग में यही आता है ना कि ये तो जन्नती ही है और क्या, लेकिन फिर भी नहीं आप उसको कह सकते, फिर भी नहीं कह सकते। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये मैं अच्छा गुमान, तो ये तो आप अच्छा गुमान कर सकते हैं किसी के बारे में कि उम्मीद है कि अल्लाह ताला इसके साथ अच्छा मामला करें, ये कह सकते, लेकिन ये नहीं कि जन्नती है, ये नहीं कि बस अल्लाह ताला के हाँ इसकी इज्जत ही होगी, नहीं नहीं कि ये बख्शा बख्शाया है जी बस। तो ऐसी लूज टंग नहीं होनी चाहिए हमारी। उमल आला कहती हैं इसके बाद कभी किसी का भी तज़किया बयान मैं नहीं करूंगी, यानी मैं इतना उनको हुआ कि मैं इसके बाद आज कभी नहीं कहूंगी ऐसी बात। हाँ मगर इस वाक्य ने मुझे बड़ा रंज दिया, बड़ी दुखी हुई वो। फिर कहती मैं जब सो गई तो मैंने देखा उस्मान रजी अल्लाह तआला को ख्वाब में देखा कि उनके पास बहता हुआ चश्मा है। तो मैंने सुबह आप सल्लल्लाहु अलैहि वसल्लम को आके बताया तो आपने फरमाया ये उनका अमल था। यानी इसका मतलब क्या, इसका मतलब है कि ये बड़ी अच्छी ताबीर है इस ख्वाब की कि अच्छे हाल में है, अल्लाह तआला ने आपको दिखाया है कि वो अच्छे हाल में है। तो सुभान अल्लाह, यानी कोई किसी के मुतल्लिक कुछ नहीं कह सकता, अगर आप अपने मुतल्लिक भी कह रहे हैं कि मुझे नहीं पता मेरे साथ क्या होता। अल्लाह हू अकबर। तो हम में से कोई भी यकीनी बात कभी भी नहीं अपने मुतल्लिक नहीं कर सकता, मैं तो इतने नेकी के काम करती हूँ, बस मैं तो जन्नत में ही जाना है, बस देखो ना और क्या, और अल्लाह ने जन्नत किसको देनी है, नहीं कुछ भी नहीं कह सकते। आप कितने भी नेक हो, बहुत यकीनी बात अपने मुतल्लिक कोई भी नहीं कर सकता। इन अत्तबेउल्लामा यूहाइलैया, मैं तो पैरवी करता हूँ उस चीज़ की जो मेरी तरफ वही की जाती है, वमा अना इल्ला नज़ीरु मुबीन, और नहीं मैं मगर मैं बस एक खुल्लम खुल्ला खबरदार करने वाला हूँ, बस मेरी तो ये जॉब है कि मैं तुम लोगों को वॉर्न कर दूँ, मैं तो खुद इस वही की पैरवी करता हूँ, यानी मैं इससे ऊपर नहीं हूँ कि मुझे नहीं ज़रूरत है अमल करने। कुल अराई तुम इन काना मिन अंदिल्लाही, कह दीजिए तुमने सोचा कभी ये बात। अराई तुम का मतलब यहाँ पे क्या, कि गौर करो इस बात पे कि अगर ये अल्लाह की तरफ से हो, क्या ये कुरान, वह कफर तुम भी, और तुमने कुफर कर लिया इसके साथ, वह शाहिद शाहिद मिन बनी इसराइल, जबकि बनी इसराइल का एक गवाह इसकी गवाही दे चुका है, अला मिसली इसकी मानिंद के इस जैसे किताब की गवाही दे चुका है, यानी तौरात की। फआमना, बस वो ईमान लाया, बस तकबर तुम, और तुमने तकबर किया, तुम पीछे रह गए। तो तुम सोचो तो सही कि अगर ये अल्लाह की तरफ से हुआ जिसको तुम कह रहे नहीं जी खुद ही घर लाए, नहीं जी ये तो जादू है, अगर ये अल्लाह की तरफ से हुआ और तुम इसका इनकार कर चुके हो तो सोचो फिर तुम्हारा बनेगा क्या, जबकि بنی اسرائیل میں سے ایک اس کے اوپر ایمان لا چکے ہیں. اب یہ بھی یہاں پہ کہا جا سکتا ہے بنی اسرائیل کے بھی اس کی مثل پہ لا چکے ایمان, اور اس کی مثل کیا تھی؟ تورات, اور جس کے اندر لکھا ہوا تھا کہ یہ نبی آئیں گے, ان کی یہ صفات ہیں. تو یعنی وہ قرآن پہ بھی پھر ایمان لے آئے, وہ اس پہ ایمان لائے تھے. اس کا مطلب ایمان لانا تورات پہ کیا ہے؟ کہ اس کی اس بات کو مانا جائے. اور جو بنی اسرائیل کے علماء انکار کر رہے تھے قرآن کا, اس کا مطلب انہوں نے اپنی کتاب کا انکار کیا, کیونکہ ان کی کتاب میں یہ تھا نا. جو آپ صلی اللہ علیہ وسلم کی رسالت کا انکار کر رہے تھے, وہ کس کا انکار کرتے؟ اپنی کتاب کا انکار کر رہے تھے, کیونکہ اس میں صاف لکھا ہوا تھا. تو جو اپنی کتاب پہ ایمان لے کر آئے, یعنی انہوں نے مان لیا پھر آپ صلی اللہ علیہ وسلم کی رسالت کو بھی. اور یہ کون تھے شاہدہ؟ شاہدون سے مراد کون ہے؟ بعض مفسرین نے فرمایا کہ موسیٰ علیہ السلام ہے, بعض نے کہا عیسیٰ علیہ السلام ہے. وہ اپنی کتاب پہ ایمان لے کر آئے تھے, وہ مانتے تھے کہ ایسے نبی آئیں گے اور ایسے کلام لائیں گے. بعض کہتے ہیں عبداللہ بن سلام تھے جو بعد میں ایمان لے کر آئے, بہت بڑے عالم تھے یہود کے, اور وہ ان کا ایمان کیسا تھا؟ انہوں نے اپنی کتاب میں بھی پڑھا ہوا تھا, وہ آ کے مسلمان ہو گئے. اور اے قریش مکہ, تم پیچھے رہ جاؤ گے, تمہارے پاس یہ رسول آئے تم میں کھڑے ہوئے, تم پیچھے رہ جاؤ گے اپنے تکبر کی وجہ سے, اور وہ ایمان لا کے تم سے آگے نکل گئے. ان اللہ لا یہد القوم الظالمین, جو ظالم ہوتے ہیں اس کے لیے اس سے بڑی اور کیا سزا ہوگی دنیا میں کہ اس کو ہدایت نہیں پھر کبھی ملتی. وقال الذين كفروا للذين امنوا, اور کافروں نے ایمان والوں سے کہا لو کان خیرا ما سبقونا الیہ, اگر یہ کوئی خیر کی چیز ہوتی تو وہ ہم پہ صدقہ لے جاتے. یعنی اگر یہ قرآن خیر ہوتا, یہ دین خیر ہوتا, یہ نبی کی دعوت میں اتنی خیر ہوتی تو بھلا ہم نہ پہلے ایمان لے آتے. وہ کیا سمجھتے تھے؟ وہ یہ سمجھتے تھے کہ یہ جو دنیا کی نعمتیں ہمیں ملی ہوئی ہیں, یہ خیر ہے, یہ اتنی ہمیں ملی ہوئی ہے, تو جب ہمیں وہ ملی ہوتی تو پہلے یہ ہمیں نہ مل جاتی. اب اس کو ماننے والے تو فقراء ہیں, غلام ہیں. یہ اتنی اگر بڑھیا چیز ہوتی تو خیر کے پانے والے تو سب سے زیادہ ہم ہوتے ہیں. وہ تو اپنا حق سمجھتے تھے نا کہ خیر تو ہمیں ہی ملتی ہے اور ہمیں ملنی چاہیے, باقی سارے تو یہ چھوٹے چھوٹے لوگ ہیں, ان کے پاس کیا ہونا چاہیے, پھر تو ہم پہلے ایمان لے کر آتے. اگر یہ اتنی بیسٹ چیز ہوتی تو یہ ہم پہ تھوڑی سبقت لے جاتے, یہ تھوڑی ہم سے آگے نکل جاتے ایمان لانے میں. یعنی انہوں نے یہ کہہ کے اس چیز کو بتا دیا کہ اس میں کوئی خیر نہیں ہے, کوئی بہت ایسی بہترین چیز نہیں ہے, ورنہ ہم پیچھے رہنا تھا ہم نے کوئی. سمجھ آئی بات؟ یعنی یہ تو ایسی معمولی سی بات ہے. کیونکہ کیوں؟ اس لیے کہ اس کے ماننے والے جو ایسے لوگ ہیں, جیسے کہتے ہیں نا کہ جو بہت ان چیز ہے, بہت زبردست کوئی چیز ہو تو کہتے ہیں جی بھائی فلاں اتنے پڑھے لکھے, اور دیکھو فلاں بھی اس کے پیچھے, اور اس کی بھی فالوئنگ ہے, اور اس نے بھی اس کو انڈورس کیا, اور اس نے بھی کہا ہے کہ میں بھی اس کو فالو کرتا ہوں. تو آپ کہتے ہیں ہاں جی بہت بڑی چیز ہے, دیکھو نا کتنے بڑے بڑے لوگوں کے نام آئے ہوئے ہیں جنہوں نے اس کے اوپر اپنی مہر لگائی, یا جنہوں نے اس کو انڈورس کیا, یا جنہوں نے اس کو مان لیا, اور جنہوں نے اس کی تعریف کی ہے نا, کتنے بڑے بڑے لوگ ہیں. تو پھر آپ بھی امپریس ہوتے ہیں, آپ بھی اس طرف جاتے ہیں. اور اگر کسی چیز کو ماننے والے ایسے کو فقیر غریب سے اور بس ایسے چھوٹے موٹے معمولی لوگوں, تو آپ اس کو کچھ سمجھتے ہی نہیں. رائٹ, ایسا ہی ہوتا ہے نا, دنیا کا یہ دستور اس طرح سے ہی ہے. تو وہ اسی بات کو رکھ کے کہہ رہے تھے کہ اگر ایسا ہوتا کہ یہ کوئی بڑی اچھی چیز ہوتی تو ہم آگے ہوتے اس کے اندر. یعنی اس کا مطلب کیا کہنے کا مقصد ہے؟ کہ یہ کوئی بڑی چیز نہیں ہے. وَإِذْ لَمْ يَهْتَدُوا بِهِ, اور جبکہ نہیں انہوں نے ہدایت پائی ساتھ اس کے, فَسَيَقُولُونَ هَذَا اِفْقٌ قَدِيم, تو وہ دیکھ کبھی اساطیر الاولین کبھی افقن قدیم, کہ تو یہ تو جھوٹ ہے, پرانا ہی جھوٹ ہے, پہلے سے چلا آ رہا ہے. اپنے آپ کو اتنا بڑا سمجھتے تھے, اتنا بڑا سمجھتے تھے کہ انہوں نے اس کو ریجیکٹ کر کے کہا یہ تو پرانا جھوٹ چلا ہی آ رہا ہے, پہلے بھی ایسے لوگوں نے کہا. اللہ اکبر. تو چونکہ انہوں نے ہدایت نہیں پائی اپنے تکبر کی وجہ سے, تو اب کیا کہیں, قرآن کو ہی جھوٹ کہہ دیا. اور انسان اسی طرح پھر حق سے محروم ہو جاتا ہے جب اس کے اندر اتنا تکبر ہوتا ہے نا کہ میں بڑی چیز ہوں اور میرے پاس ساری خیر تو میرے اندر ہے, تو मैं किसी चीज़ को कबूल क्यों करूँ? अगर मैं नहीं कबूल कर रहा तो इसका मतलब ये कुछ बड़ी चीज़ ही नहीं है, क्योंकि मैं इतनी बड़ी चीज़ हूँ ना। अपने आप को जो इतना बड़ा समझता हो वो फिर कम ही मानता है किसी चीज़ को। जैसे कुछ लोग होते हैं अपने आप को बहुत इल्म वाला समझते हैं, बहुत इंटेलेक्चुअल, तो वो कहते हैं भाई हमें कुरान पढ़ने की क्या ज़रूरत है, हम पहले इतने अक्लमंद, इतने यानी हमें सब कुछ पता है। अब ये नहीं भी कहेंगे मैं बड़ा अक्लमंद हूँ तो ये ज़रूर कह देते हैं हमें सब कुछ पता है, क्या है, तकब्बुर ही तो है। और तकब्बुर किसको कहते हैं? हमें सब कुछ ही पता है, आप हमें क्या बताएंगे? अपने आप को इतना बड़ा समझना कि हमें तो कुरान की ज़रूरत ही नहीं। आप पूछें आप उनसे कि आपने पढ़ा वह, आपने समझा वह, सीखा नहीं, लेकिन हमें पता है, सब कुछ हमें पता है। मैंने बगैर पढ़े ही उनको इसकी ज़रूरत ही नहीं, बगैर समझे ही उनको सब समझ है। यही तो रुकावट बनती है फिर इसका इल्म लेने में, और यही तो तकब्बुर है। वमिन कबली किताब मूसा इमाम व रहमा, इससे पहले, किससे पहले, इस कुरान से पहले मूसा अलैहिस्सलाम की किताब थी, तौरात थी, इमाम और रहमत थी। यानी इमाम के कौन होता है? जो आगे लीड करता है, क्योंकि उसमें अहकाम थे ना, इंजील में अहकाम नहीं थे, तौरात में अहकाम थे, तो वो इमाम थी और इमाम को फॉलो किया जाता है, यानी वो लीडर थी, लीड करती थी, उसकी उसको फॉलो किया जाता था। और अल्लाह ताला ने कुरान को उसके बाद इमाम बनाया और रहमत बनाया, इसके बारे में भी ये आता है। कुरान से पहले थी वो, हम इससे समझ जाएं कि आज वो किताब, आज इमाम नहीं है कि आज उसको फॉलो किया जाए। जो लोग शौक़ रखते हैं कि हम ज़रा उसको पढ़ के देखें, देखो जी इसके अंदर ये भी लिखा है, देखो कितनी अच्छी किताब है, तो पहले ठीक है वो इमाम थी, लेकिन कुरान कहता है कि वो पहले थी, अब हादा किताब, अब ये किताब है। समझ आई बात को? यानी आज की तौरात इमाम नहीं है कि उसको फॉलो किया जाए, और जो उसको फॉलो करता उसके ऊपर रहमत भी आती। अल्लाह ताला ने रहमत के तौर पे भी उतारी थी और इमाम के तौर पे भी उतारी थी वो किताब। तो अब आपको समझ आई कि इंजील का जिक्र क्यों नहीं किया गया और तौरात का क्यों किया गया। अब उसके बाद वहादा किताब मुसद्दिकुल लिसान अरबियन, फिर उसके बाद कौन सी, अब ये किताब है जो तस्दीक करती है, किसकी तस्दीक करती है? तौरात की, कि जो उसमें है वो हक है। लिसान अरबियन, अरबी जुबान में, वो किताबें किस में थी? तौरात जो थी वो हिब्रू में थी और इंजील जो थी सुरियानी में थी, तो वो ये अरबी में है। इससे अरबी ज़ुबान की फौकियत दूसरी ज़ुबानों पर भी पता चलती है, क्योंकि अल्लाह ताला ने इस कुरान को क़यामत तक के लिए जो है ना वो कर दिया महफूज, तो अरबी ज़ुबान भी क़यामत तक के लिए महफूज रहेगी। लियुंज़िरु अल्लज़ीना ज़लमू, ताकि वो इंतज़ार कर दे उन लोगों को जिन्होंने जुल्म किया, ये है इसका मकसद। और बुशरा लिल मोहसिनीन, और जो इस पर ईमान लाए, मोहसिनीन है, अल्लाह ताला उनको खुशखबरी दे देता है इस किताब के ज़रिए। तो इसमें इंतज़ार भी है और खुशखबरी भी है, डरावा भी है, वार्निंग भी है, और ईमान वालों के लिए खुशखबरियाँ भी हैं। लियुंदिर बअसन शदीदन, अल्लाह ताला ने बताया था ना उसमें सूरह कहफ में, कि इसलिए है कि इंतज़ार कर दे। बशीर मोमिनीन भी है कि बिशारत दे दी ईमान वालों को। इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह, बेशक वो लोग जिन्होंने कहा हमारा रब अल्लाह है, थुम्मा इस्तक़ामू, फिर उन्होंने उस पर इस्तकामत इख्तियार की, जम गए उसके ऊपर, फ़ला खौफ़ुन अलैहिम वला हुम यहज़नून, उनके लिए ना कोई खौफ है और ना कोई गम होगा। खौफ और गम किस चीज़ का होता है? खौफ ऑलवेज फ्यूचर का होता है, हाई क्या होगा, जिसको हम कहते हैं ना एंगजाइटी, एंगजाइटी हो रही है मुझे, पता नहीं क्या हो जाना है, मैं जाऊँगी तो क्या होगा, ये बच्चे बड़े होंगे तो क्या होगा, मेरी नौकरी का क्या, ये खौफ है। और गम पहले का होता है, पास्ट में कोई वाकया ऐसा हो गया, कोई चीज़ें ऐसी हालात बन गए थे जिनका गम इंसान को फिर सताता रहता है, दुखी होता रहता है, तो पीछे के होते हैं गम, आगे तो अभी देखा नहीं उसका कैसे गम हो जाएगा, ठीक है। तो अल्लाह ताला ने पास्ट और फ्यूचर दोनों की चीज़ों को ख़त्म कर दिया ऐसे इंसान के लिए, यानी ना खौफ, खौफ भी मुश्किल है, देखे ना कितनी मुसीबत है जो लोग एंगजाइटी का शिकार होते हैं, और जो लोग डिप्रेशन में रहते हैं, डिप्रेशन पास्ट का होता है, एंग्जाइटी फ्यूचर की होती, तो डिप्रेशन और एंग्जाइटी आजकल कितनी कॉमन है, ये मर्ज बन चुका है बच्चों तक के अंदर, ये है आ गया। तो कौन से खुशकिस्मत लोग हैं जो इससे निजात पा जाते हैं? ऐसे नहीं कि जो बहुत पैसे वाले हैं, हम सोचते हैं जब पैसा आ जाएगा तो ना कोई गम रहेगा ना कोई फिक्र रहेगी। नहीं, आप देख लें पैसे वालों के पास जाके पूछ लें उनको कितनी एंग्जाइटीज हैं, उनको बल्कि ज़्यादा हैं। अच्छा, आप जो शोहरत रखने वाले हैं, आप सोचते हैं कि ये बस इस मकाम पे मैं पहुंच जाऊँ ना, स्टेटस को पा लूँ, कोई गम कोई खौफ नहीं होगा, बस फिर ज़िंदगी मज़े की होगी। नहीं, उनके पास चले जाएँ तो उनकी अपने मसाइल, वो खौफ हैं कि गोलियां लेके वो सोते हैं, इतने डिप्रेशंस हैं उनको, नींद भी नहीं आती उनको। तो फिर इसका क्या क्या इसका इलाज क्या है? एंग्जाइटी और डिप्रेशन, खौफ और गम का इलाज क्या है? अल्लाह ताला ने एक बात में उसका इलाज बता दिया। الذين قالوا, वो जो लोग जो कहते हैं रब्बुना अल्लाह, हमारा रब अल्लाह है, ثم استقام, फिर इस पे जम गए। क्या चीज़ होती है कहना कि मेरा रब अल्लाह है? रब, मैंने आपको डेफिनेशन बताई थी, खालिक मालिक मुदब्बिर, खालिक पैदा करने वाला मेरा अल्लाह है, उसके सिवा किसी ने नहीं मुझे पैदा किया। मेरा मालिक अल्लाह है, उसके सिवा कोई मेरा मालिक नहीं, मैं अपनी खुद भी मालिक नहीं हूँ। ये भी ज़रा नोट कर लें, जब हम कहते थे ना कोई मेरा मालिक नहीं, बस मैं अपनी मालिक खुद हूँ, तो फिर तो आपने अल्लाह को मालिक नहीं बनाया ना। जब मैं अपनी मालिक खुद हूँ, जब मैं कहती हूँ मेरी मर्ज़ी मेरी ज़िंदगी या मेरा जिस्म मेरी मर्ज़ी, तो मैं मालिक खुद अपनी बन गई ना, तभी तो मेरी मर्ज़ी है। जब मालिक कोई और होगा तो मर्ज़ी मेरी तो नहीं चल सकती। देखिए ना, आपका घर है, आप कहते हैं मेरा घर, तो अब मर्ज़ी किसकी? मेरी मर्ज़ी है ना, मैं इसमें जो मर्ज़ी करूँ। आपको बाहर से आके कोई आपको नहीं बता सकता कि आप ये करें जी, ठीक है। आपने दुनिया में देख लें, जिस चीज़ का मालिक है वो कहता है जी मेरी चीज़ है। अब आपकी किसी की कोई बकरी है, वो उसको ज़िबा करे, चारा डाले, क्या करे, को उसको पूछ सकता है? नहीं। जब आपने कह दिया मेरा मालिक अल्लाह है, तो किसकी मर्जी चलेगी फिर बताएं? क्वेश्चन मार्क, किसकी मर्जी चलेगी? मेरी कि अल्लाह की? या तो मैं कह दूं ना मैं अपनी मालिक खुद ही हूं, मेरा कोई मालिक नहीं है, मैं हूं अपनी मालिक, अस्तग़फिरुल्लाह, तो फिर तो अपनी मर्जी समझ जाती है चलाने की। लेकिन जब हम कह देते हैं कि मेरा मालिक अल्लाह है, रदीतु बिल्लाहि रब्बन, मैं राजी हूं इस बात पर कि अल्लाह मेरा रब है, रब का मतलब ही है मालिक। ये देखें यहां पर है ना, रब्बुनल्लाह, रब का मतलब ही मालिक, खालिक और मुदब्बिर, ठीक है। अब मुदब्बिर का मतलब क्या होता है? तदबीर करने वाला, जो प्लान करता है, जो सारी चीज़ें मेरी ज़िंदगी के फैसले उसके हाथ में है। मैंने जीना कब है, मरना कब है, बीमार होना है कि सेहतयाब होना है, शादी कहाँ होनी है, बच्चे कितने होने हैं, रिस्क मुझे कितना मिलना है, सारी चीज़ें उसकी तदबीर से हैं, ठीक है। अब ये जब मान लिया, और ये मानना ऐसा नहीं है कि बस मुंह से मान लिया जी हमने कह दिया, जब आपने मालिक किसी को मान लिया तो फिर अब मैंने जैसे आपको कहा फैसले किसके चलेंगे, तदबीर करने वाला उसको मान लिया तो रिस्क मुझे कौन दे रहा है फिर? आप मान ली कोई छोटी बात नहीं है, मुंह की बात नहीं है, सिर्फ मान लेना ये मेरा रब अल्लाह है, तो इसमें तो सारी जिंदगी आ गई, सारी जिंदगी कि सारी ज़िंदगी मैं अल्लाह ताला की इताअत करूं, अब उसकी मान के चलूं, क्योंकि वो मेरा मालिक है ना, मैं आज़ाद नहीं हूं, मैं ग़ुलाम हूं, मैं बंदी हूं, और मेरा कोई मालिक है, मैंने ये मान लिया, वो ही मेरी सारी ज़िंदगी की प्लानिंग करने वाला है, उसी का इख्तियार है मेरी ज़िंदगी के ऊपर। तो जब आपने ये मान लिया, तो अब एक दिन के लिए नहीं मानना जनाब, दो दिन के लिए नहीं, चलो एक साल के लिए, मेरे ख्याल में अभी तो नहीं मानती, मेरे ख्याल बुढ़ापे में जाके ये मान लूँगी, क्योंकि अभी तो मुझे अपना मालिक खुद बनना है, मुझे शौक़ है अपना मालिक खुद बनने का, मैंने अपने फ़ैसले खुद करने हैं, मैंने क्या पहनना है, क्या ओढ़ना है, क्या खाना है, क्या पीना है, कैसे रहना है, کدھر ملنا ہے، کدھر معاملات کرنے ہیں، کاروبار کون سا کرنا ہے، تو میں خود فیصلے کروں گی. نہیں، ایسے نہیں. ثم استقاموا، پھر یاد رکھو کہ استقامت، جمے رہنا، کہ پوری زندگی، ایک سال نہیں، دو سال نہیں، یہ نہیں، جب باقی دنوں میں تو ربنا اللہ، لیکن شادیوں پہ نہیں. سوری، شادی پہ ربنا اللہ نہیں ہو سکتا، کیونکہ شادی پہ تو میں نے اپنی مرضی کرنی ہے. ہاں، جب کوئی فوت ہو جائے تو پھر بھی نہیں ربنا اللہ، پھر تو ہمیں اپنے اپنے طریقے کرنے ہیں. میں ہمارے خاندان کے بھی تو کوئی رسم و رواج ہے نا، وہ ہم نے نبھانے. پھر نہیں، میرا مالک اللہ، پھر ہم اپنے رسم و رواج کو اپنا مالک بنا لیں گے، شادیوں پہ لوگوں کو اپنا مالک بنا لیں گے جس میں وہ خوش ہوتے ہیں، پھر ان کے فیصلے چلیں گے نا بھائی، ان کے ساتھ رہنا نہیں ہے آپ نے. کیا بتائیے، کیا ایسا نہیں ہوتا؟ اللہ تعالیٰ نے فرمایا ایک دو دن نہیں، ایگزمپشنز نہیں ہے اس میں. ایگزمپٹ کر دیں شادیوں کو، ایگزمپٹ کر دیں کاروبار کو، ایگزمپٹ کر دوں میں اپنے کپڑے تو میں اپنی مرضی کے پہنوں گی، ہاں نماز پڑھ سکتی ہوں، لیکن دیکھیں یہ حجاب وغیرہ مجھ سے نہیں ہوتے، اس میں میں اپنی مرضی کروں. نہیں، وہ تم پورے کے پورے مالک ہو، اور اللہ کی ملکیت میں ہو، اللہ تعالیٰ کو اپنا مالک تم نے قرار دے دیا ہے، اور پھر ثم استقاموا، پھر جم گئے اس کے اوپر، پوری زندگی جمے رہنا ہے، پوری زندگی کے ایک ایک لمحے، چاہے جوانی ہے، چاہے بڑھاپا ہے، چاہے اچھے دن ہیں، چاہے غم کے دن ہیں، چاہے خوشیاں آئیں، چاہے مشکلیں آئیں، پریشانیاں آئیں، اس میں بھی میرا رب اللہ ہی ہے. یہ نہیں کہ پریشانی آئی، اب جی ہم وہاں جا رہے ہیں، اجمیر جا رہے ہیں ہم جی وہاں حضرت علی حجویری کے جا رہے ہیں، ہم جی وہاں پہ فلاں اس کے مزار پہ جا رہے ہیں، کیونکہ اب ہمیں مشکل آ گئی ہے نا، تو کیا کریں. ربنا اللہ ہمیشہ استقامت، یہ ضروری ہے، جمے رہنا ضروری ہے، کہ پوری لائف یعنی موت تک انسان اس کے اوپر رہے. آپ صلی اللہ علیہ وسلم کے پاس ایک آدمی آیا تھا، اس نے کہا تھا مجھے ایسی کوئی بات بتا دیں کہ اس کے بعد مجھے کسی سے کچھ اور پوچھنے کی ضرورت نہ پڑے اسلام کے بارے میں، نا ایسی کوئی بات بتاتے. آپ نے کہا قل آمنت باللہ فاستقم، کہہ دو میں ایمان لایا اللہ پر، پھر جم جاؤ اس کے اوپر، جمے رہو، جماؤ خود کو. نہیں ایسا نہیں، آج ہم دیکھیں، آج تو ہم نے کلاس سن لی تو بڑا ہمیں جوش آ گیا، آج تو ہم نے کہا ہم نے نمازیں بھی اپنی پوری پڑھنی ہیں، ہم نے یہ بھی کرنا، وہ بھی، بڑی عرصے نیکی کے کام کر لیے، تھوڑے دن بعد اثر ختم ہوا سب چھوڑ چھاڑ کے بیٹھ گئے، یہ تو استقامت نہیں ہے. اچھا پھر کیا ہوا، آج ہم نے کوئی بڑی اچھی اسپیچ سن لی ہے، آج جوش آیا ہوا ہے، آج تو ہم سارا کچھ ویسے ہی کریں گے جیسے اللہ کا حکم ہے، پھر اس کے بعد تھوڑے دن بعد کسی نے تانا دے دیا، کسی نے کوئی باتیں سنا دیں، کسی نے کہا تم بڑی نیک پروین بنتی ہو، تم ایسی ہو، تم ملانی ہو، تم ایکسٹریمسٹ ہو، تم یہ ہو، میرے پر ہنسے تھے، اور پھر انہوں نے کہا کہ بھائی اب مجھے اوائڈ کرنا شروع ہو گئے ہیں میری دوستیں، اب میں کیا کروں، پھر میں تو لیفٹ آؤٹ فیل کروں گی، تو چلو چھوڑو اب سب کچھ، یہ نہیں چلے گا. پھر استقامت ہے، اگر ارادہ کر لیا ہے نا استقامت سے رہنے کا، تو پھر ہے یہ خوشخبری کہ جو اللہ تعالیٰ نے فرمایا ہے، کیونکہ وہ میرا مالک ہے نا، جس کا اس نے حکم دے دیا، بس میں اس کی ملکیت ہوں، میں نے وہ کرنا، میرا اپنا اختیار نہیں ہے، میں نے گیو اپ کر دیا، کیونکہ میں نے کہہ دیا نا کہ میں اپنی مالک نہیں ہوں، خود میرا مالک میرا کوئی اور ہے، میں نے اس کی سننی ہے، اب جو وہ حکم دے گا وہ میں کروں گی، جس سے روکے گا اسے رکوں گی، سمپل ایز دیٹ. جو نافرمانی کی کام ہے، جو اس کو برے لگتے ہیں، جو جن سے وہ ناراض ہوتا ہے، جن سے اس نے منع کیا ہے، میں منع ہو جاؤں گی، کیونکہ وہ میرا مالک ہے نا، اونر ہے بھائی، میں اپنی اونر خود تھوڑی ہوں. جن چیزوں کو اس نے کہا یہ کرو یہ کرو یہ کرو، میں نے وہ کرنا. اچھا آپ مجھے بتائیں، اس میں پھر کیا یہ ہو سکتا ہے کہ جو مجھے پسند ہے میں تو وہ کروں گی، جو ناپسند ہے وہ نہیں کروں گی؟ نہیں، یہ نہیں ہو سکتا. پھر اچھا، پھر جو مجھے آسان لگتی ہیں وہ کر لیتی ہوں، جو آسان نہیں لگتی وہ نہیں کروں گی، یہ بھی نہیں ہو سکتا. پھر اچھا، جن میں میرا دل لگتا ہے، میرے شوق کی ہیں، وہ تو کر لوں، اور جو شوق کی نہیں وہ نہ کروں، یہ بھی نہیں ہو سکتا. اس لیے کہ پھر پک اینڈ چوز نہیں ہو سکتا کہ مالک کہے یہ 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 کرنا ہے، और मैं कहूँ नहीं जी मैं इसके अंदर से ये करूँगी ये करूँ और ये तो मैं नहीं कर सकती,
नहीं
मालिक की सारी बातें माननी पड़ेंगी, ये नहीं कि कुछ माननी और कुछ इट्स ओके ही, देखिए मैंने बाकी भी तो मान ली हुई है ना, ऐसे नहीं। फिर अपनी मर्जी गिव अप करनी पड़ेगी, फिर अपनी मर्जी छोड़नी पड़ेगी, चाहे उसके अंदर मुझे अपने बहुत मेरा दिल करता है उसकी कुर्बानी देनी पड़े, दिल करता है तो करता रहे मैं क्या करूँ, मेरा मालिक तो अल्लाह है, फिर दिल की मर्जी को तोड़ना पड़े तो वो भी करूँगी, फिर चाहे मुझे कुछ इतना पसंद नहीं भी आता लेकिन वो भी करूँगी, चाहे बहुत कन्वीनियंट नहीं भी है मेरे लिए वो भी करूँगी, फिर चाहे वो ऐसी बात है कि जिससे सब लोग नाराज़ होते हैं लेकिन वो भी करूँगी, फिर चाहे कोई ऐसी बात है जो कि जिस तरफ सब लोग चल रहे हैं उसके उलट है, आजकल का नॉर्म वैसा नहीं है, आजकल तो कोई वैसा रहता ही नहीं है, लेकिन मैं वो भी करूँगी इसलिए कि मेरा मालिक अल्लाह है। समझ आ गई बात? अब ऐसा ही इंसान फिर जब कब्र में जाएगा तो फिर उसे फरिश्ते पूछेंगे, मन रब्बुक, तेरा रब कौन है? कहने को बहुत आसान जवाब है ना, हम सोचते हैं इसमें कौन सी ऐसी मुश्किल बात, ये कौन सा ऐसा इम्तिहान लेने की चीज़ है, ये तो हम यहीं से याद करके चले जाते हैं, मैंने तो कह देना अल्लाह। नहीं, अच्छे अच्छों की सोच मत मारी जाएगी, और वो इंसान जवाब नहीं दे सकेगा जिसने सारी ज़िंदगी अल्लाह ताला को अपना रब बना के नहीं रखा, जो इस पे जमा नहीं, वो नहीं बोल सकेगा रब्बी अल्लाह, मेरा रब अल्लाह है। सिर्फ वो बोल सकेगा इसने सारी ज़िंदगी ये मेहनत की, क्योंकि ये मेहनत के बगैर नहीं हो सकता, शैतान पीछे लगा हुआ है ना, वो कोशिश करेगा आप इस रास्ते से हट जाएं, अपनी मर्ज़ी खुद करें, अपनी मर्ज़ी के मालिक खुद बन जाएं, अपनी ख्वाहिशात पे चलें, ख्वाहिश को अपना खुदा बना लें। लेकिन जो सारी ज़िंदगी मुजाहिदा करता रहा अपने साथ जिहाद है ना ये, अपने नफ्स के साथ, या कहाँ कहाँ जिहाद होता है, ये तो सोसाइटी के साथ जिहाद होता है, लोगों के साथ होता है, अपने रिश्तेदारों के साथ होता है, कई जगह पे होता है, अपनी ख्वाहिशात के साथ इंसान को लड़ना पड़ता है, तो सारी ज़िंदगी इसी जंग में लगा रहा, वो कोशिश करता रहा, उसने नहीं परवाह की कौन क्या कहता है, उसने नहीं परवाह की मेरा दिल मरता है कि जीता है, दिल की मर्ज़ी चलती है कि नहीं चलती, उसने अपने दिल को राज़ी किया इस पे कि अल्लाह की मर्ज़ी पे आए, वो बोल सकेगा मेरा रब अल्लाह है। हालांकि देखने में कोई मुश्किल सवाल नहीं लग रहा, लेकिन इतना मुश्किल हो जाएगा कब्र में कि बड़े बड़े इसका जवाब नहीं दे सकेंगे और कहेंगे हमें नहीं पता, मुझे नहीं पता, जो सारे कहते थे मैं तो वही कहता था। तो जमना बहुत ज़रूरी है, और आखिर सांस तक जमना ज़रूरी है, मौत तक जमना ज़रूरी है, ये नहीं कि सारी ज़िंदगी तो हम करते ही रहे हैं ना, तो क्या हो गया अगर अब ना किया तो, अगर ना अल्लाह की मानी अब अपनी मान ली तो क्या हो गया, कोई अपनी अपनी भी तो माननी चाहिए हमें, ठीक है, ये नहीं। इस्तकामत तो पैगंबरों ने इस्तकामत मांगी है, यूसुफ़ अलैहिस्सलाम फरमाते ने तवफ़नी मुस्लिमन, ए अल्लाह मुझे फौत इस हाल में करना कि मैं मुसलमान, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह वला तमूतुन्ना इल्ला वअन्तुम मुस्लिमून, तुम मरना ना मगर इस हालत में कि तुम मुसलमान हो, इस्लाम की हालत अल्लाह ताला के आगे सबमिट किए हुए हो, और ये दिल तो मानेगा ही नहीं कभी, ये दिल तो उलटता पुलटता रहता है, इसीलिए तो उसको कल्ब कहते हैं ना, ये तो कभी इधर उलट के जाता है, कभी इधर, कभी मानता है, कभी एक दिन मानना दूसरे दिन कुछ और है, तीसरे दिन कुछ और है, इसलिए हम कई दफ़ा सोचते हैं ना कि हाय पता नहीं पहले तो मेरा दिल बड़ा नरम होता था, पता नहीं क्या हो गया मेरे दिल को, नेकी की तरफ नहीं आ रहा, मान नहीं रहा, या सख्त सा लग रहा है, या नमाज में दिल नहीं लग रहा, तो दुआ करते ही रहना चाहिए, या मुकल्लब अल-क़ुलूब सब्बित क़ल्बी अला दीनिक, तो ये। और दूसरा इसका माना कि इस्तकामू का मतलब है सीधे रहो, यानी रब की मान के, जो बात वही है लेकिन एक और तरह से समझ लें कि सीधे हो जाओ, यानी हर बात मान लो अल्लाह ताला की, इस्तकामत होती ना इस्तकाम मुस्तकीम सीधा, वो इसी से है। और जब इंसान सीधा होता है, रब को मान लिया और इसमें सीधा है, तो अब रिज्क
जो जिधर से रब कहेगा उधर से ही कमाना है, जो हलाल है हराम तो नहीं जा सकता, इसलिए कि वो फिर टेढ़पन है। नमाज का उसने हुक्म दिया, रोजे का उसने हुक्म दिया, जिस चीज का भी उसने हुक्म दिया, मैंने सीधे चलते जाना, यानी ये समझ लें सिराते मुस्तकीम है। सुस्ती ना आने पाए, गफलत ना आने पाए, और दिल नहीं कर रहा मेरा तो आज उठने को नहीं दिल कर रहा, ये नहीं होना चाहिए। बस फिर जम ही जाना है, बस करते ही रहना है, इसी में बूढ़े हो जाना है, इसी के अंदर मरना है, जिस शख्स के बाल सफेद हो जाए, एक रिवायत आती है ना, सफेद हो जाए तो हर बाल के इवज बदले में उसको नेकी मिलती है और दर्जा बुलंद होता है। यानी इस्लाम की हालत में, इस्लाम में जिसके बाल सफेद हो, यानी सारी जिंदगी वो इस्लाम पे चलता ही रहा, सारी जिंदगी, तो वो फिर जब इस हाल को पहुंच जाए कि वो उसी के अंदर बूढ़ा हो गया, तो फिर उसको इतनी नेकियां मिलती हैं। रसूल सल्लम ने फरमाया जो शख्स इन आमाल पर जम जाए, अल्लाह ताला के अहकाम पर, यानी इस्लाम के जितने अहकाम हैं, तो वो सिद्दीकीन और शुहदा में से होगा। तो इस्तकामत बहुत ज़रूरी है। आप देखिए दुनिया में भी, आप देखें आप अपने बच्चे को स्कूल भेजते हैं, अब आपने 1 साल भेजा, 1 साल आपने कहा छोड़ो अभी इस साल तो ब्रेक ही ले ले, 2-3 साल फिर नहीं भेजा, फिर उसके बाद फिर भेज दिया, फिर उसके बाद फिर नहीं भेजा, या फिर आप 1 महीना भेजती हैं स्कूल, फिर उसके बाद 2 महीने उसको छुट्टी करा लेती हैं, इस्तकामत है ही नहीं है। तो मुझे बताएं वो कुछ हासिल कर सकेगा किसी चीज़ में भी? वो क्या कोई डिग्री पा सकेगा, इल्म ले सकेगा? इसी तरह नौकरी है, उसमें इस्तकामत ना हो, आए दिन हम कह दें जी हमने नहीं आज जाना, आज मूड नहीं हो रहा, आज बस मौसम बड़ा अच्छा है, आज इंजॉय करने का दिल चाह रहा है, चलो छोड़ो, अब 1 दिन गए 2 दिन छुट्टी, 3 दिन गए फिर 4 दिन छुट्टी, आप मुझे बताएं नौकरी पे कोई रखेगा इस तरह? कोई जगह भी आप ले लें, आप खाना बनाते हैं, आप एक खाना बनाना है, आधा बनाया आधा छोड़ ही दिया, इस्तकामत ही नहीं, कच्चा पक्का छोड़ के चले गए, वो किसी काम का होगा? तो किसी काम में भी अगर इस्तकामत नहीं होगी ना, उसका रिजल्ट नहीं निकलता। इस्तकामत हर जगह जरूरी, और अल्लाह ताला के दीन में भी इस्तकामत जरूरी। बना ला तो जिकुलूबाना बादा ऐसा दे इतना, अल्लाह हमारे दिलों को टेढ़ा ना कर देना इसको हिदायत देने के बाद, यानी इस पे ही रखना, इस्तकामत की दुआ है ये। ऐसे लोगों के लिए तो जन्नत की खुशखबरी हम पहले भी पढ़ चुके ना, तनज़ल अलैहिम अलमलाइका ला तखाफू वला तहज़नू, उनके ऊपर फरिश्ते उतरते हैं, कहते हैं अब ना कोई गम करो, कोई खौफ करने की ज़रूरत नहीं, अब तुम्हारे लिए बशारत है जन्नत की, फरिश्ते उनके पास आते हैं, दुनिया में भी उनको तसल्लियाँ देते हैं और मरने पे भी, जो इस्तकामत से रहे वहाँ पे भी यही बात है, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह थुम्मा इस्तक़ामू ततनज़्ज़लु अलैहिमुल मलाइका। तो इस्तकामत को हमने समझना है और फिर इस्तकामत के साथ इस दीन पे चलना है। जो इंसान ये कह दे कि मैंने हाँ अल्लाह को अपना रब माना है, लेकिन उसकी बात ना माने, तो उसने माना नहीं, वो अपने दावे में झूठा है। इसलिए कि जब रब मान लिया तो अब हमें इसकी डेप्थ समझ आ गई ना, मालिक मान लिया, मुदब्बिर मान लिया, तो अब क्या है उसकी माननी होगी, ठीक है, अब उसके कहने के मुताबिक चलना पड़ेगा जिंदगी में, और फिर सिर्फ 2 दिन 4 दिन नहीं चलना, बल्कि ये नहीं सोचना कि मैं बुढ़ापे में जाके चलूंगी, अभी नहीं चल सकती, नहीं, इस्तकामत जिस दिन से मानना है तब से चलें और फिर कभी छोड़ना नहीं। इस्तकामत फिर कैसे हमें मिल सकती है, कैसे हम इस्तकामत हासिल करें, उसकी कुछ चंद एक चीज़ें आपको बता देते हैं। पर पहली बात तो ये कि इस्तकामत आप समझें तो सही कि इस्तकामत कितनी ज़रूरी है, और फिर इसका आपके अंदर आरजू होनी चाहिए, हिर्स होनी चाहिए कि मैंने इस्तकामत के साथ रहना है, मैंने ये छोटी छोटी बातों के ऊपर दीन की कुर्बानी नहीं देनी, मैं छोटी छोटी बातों पे दीन के अहकामात को नहीं तोड़ना, मैंने कोई छोटी हो या बड़ी बात हो या किसी का भी कहना हो, मैंने किसी के कहने में आके किसी को खुश करने के लिए किसी की खातिर
دین سے نہیں ہٹنا, ٹھیک ہے؟ تو سب سے پہلے تو یہ اندر تہیا کر لیں, میں نے نہیں ہٹنا, مجھے میں نے پرواہ ہی نہیں کرنی آپ سے. تو اس کی آرزو بھی ہو, شوق بھی ہو, اس کی ہرس بھی ہو, اس کا ارادہ تو کریں, یا پہلے ہی ارادے ٹوٹے پڑے ہیں ہاں جب یہ ہوگا. کچھ لوگ کہتے ہیں نہیں, یا ہم نے تو شروع ہی نہیں کرنا کیونکہ ہم تو پھر کر ہی نہیں سکتے. میں نے اپنی بچوں کا بھائی دیکھو, اگر تم حجاب ہمیشہ لے سکتی تو لینا, ورنہ نہ لو. یہ کیسی بات, آپ کو گارنٹی ہے آپ کی بچی کل تک زندہ بھی رہے گی کہ نہیں؟ تو اس سے ہی ان کو ہٹا دیا پہلے دن ہی. تو کئی لوگ کہتے ہیں ہم سے تو کنٹینیو ہونا ہی نہیں, اس لیے ہم شروع ہی نہیں کرتے. تو ٹھیک ہے, پھر ایسے ہی رہتے رہو, کیونکہ اللہ تعالیٰ کا تو وعدہ انہی لوگوں کے ساتھ ہے. یہ کہہ دیا ربنا اللہ, کہتے ہیں نا ہم سب, پھر استقامت. ربنا اللہ کا مطلب کیا ہے یہ ہم سمجھ چکے ہیں. تو ایک تو پہلے تہیا تو کریں, ارادہ تو کریں, نیت تو کر لیں اس کی. بس اب سے یہ نہیں ہوگا کہ فلاں فلاں کی خاطر میں بس توڑتی پھروں اللہ کے حکموں کو, یہ نہیں اب ہونا, ٹھیک ہے؟ دوسرا, قرآن کو مضبوطی سے تھام لیں. دیکھیں نا, یہ قرآن ہی ہمیں یہ بار بار باتیں یاد دلاتا ہے, پھر ہمیں اس طرف لے کر آتا ہے, پھر ہمیں یاد آتا ہے, پھر ہم ٹوٹنے کہیں لگتے ہیں, کمزور پڑنے لگتے ہیں, ہمارا ایمان کمزور ہونے لگتا ہے. جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ ایمان بھی دلوں کے اندر ایسے پرانا ہو جاتا ہے جیسے کپڑا پرانا ہو جاتا ہے, اس طرح سینوں کے اندر پرانا ہو جاتا ہے. تو اللہ تعالیٰ سے سوال کیا کرو, تمہارے دلوں میں ایمان کی تجدید کرتا رہے. ایمان کو بھی ریفریشنگ کی ضرورت ہوتی ہے, اور یہ قرآن کے ذریعے ریفریش ہوتا ہے. تو جہاں ہم گرنے لگیں گے, جہاں ہم کمزور پڑنے لگیں گے, قرآن ہمیں نا واپس دوبارہ یاد دہانی کرا دیتا ہے. اب دیکھیں آج بھی تو ہمیں اسی طرح یاد آیا نا, شاید ہم ڈھیلے پڑ رہے ہوں کہیں, شاید ہمارے دل میں آ رہا ہو چلو کوئی بات نہیں, کہ خیر ہے کیا ہو گیا, کبھی کبھی تو کر ہی لینا چاہیے, کبھی کبھی تو کوئی بات نہیں, اللہ کے حکم توڑنے میں بھی کون سا حرج ہو جاتا ہے, کوئی بات نہیں, اللہ تو معاف کرنے والا ہی ہے. ایسی باتیں کر کے کہیں یہ نہ ہو کہ شیطان ہمیں پھسلا رہا ہو. تو قرآن ہمیں واپس ٹریک پہ لے آتا ہے. دوسری بات, تیسری بات کیا, کہ نیک کمپنی رکھیں, اچھے لوگوں کی کمپنی رکھیں. اس سے کیا ہوگا کہ انسان ڈی ٹریک ہونے لگے تو وہ نیک لوگ ساتھ ہوں گے, تو انسان استقامت سے چلتا رہے گا. کیا وہ تو ایک سے دو بھلے ہوتے ہیں نا, ایک چل رہا ہے تو دوسرے کو بھی حوصلہ مل جاتا ہے, تو پھر آپ کے بھی استقامت آ جاتی ہے. اگر آپ نے ایسے دنیا دار لوگ دوست بنائے جو خود غافل ہیں, تو آپ کو بھی ایک دن کیا ہوگا, دل میں آئے گا پتہ نہیں میں ہی کیوں اتنا سوچتی ہوں, دیکھو فلاں بھی تو نہیں ایسے کرتی, فلاں بھی تو نہیں, اور میں جتنا کر رہی ہوں وہی کافی ہے, اس سے زیادہ میں کیا کروں, یہ لوگ تو اتنا بھی نہیں کرتے. پھر ایسے خیالات آنے لگتے ہیں. اور جتنا آپ نیک لوگوں کی مجلس میں بیٹھیں گے, ان کی صحبت اختیار کریں گے, آپ کو یہ ہوگا کہ میں نے اور کرنا ہے, ابھی بھی کافی نہیں ہے, دیکھو یہ کتنے آگے نکل گئے, میں پیچھے ہوں, مجھے اور تیز دوڑ لگانی ہے, میں کیوں پیچھے رہوں نیکی میں. پھر یہ بات ہوتی ہے. تو اثرات ہوتے ہیں ایسے لوگوں کی جو بے عمل ہیں, جو دنیا داری میں پڑے ہوئے ہیں, جو دنیا کے پیچھے بھاگ رہے ہیں, ان کے بھی اثرات ہوتے ہیں انسان کے اوپر, وہ عمل اس کا نیک عمل سست پڑنے لگتا ہے. پھر اپنا محاسبہ کرتے رہیں, اپنا حساب کتاب کرتے رہیں, اللہ میں کیا کر رہی ہوں زندگی کے اندر, کدھر کدھر میں ٹوٹ جاتی ہوں, کیا میں کرتی ہوں, میں کیوں نہیں چل پا رہی, دیکھو میں یہاں پہ لیزی ہو گئی, میں نے اپنے آپ کو صحیح کرنا. پھر اگلے بات یہ کہ اپنی آخرت کی فکر سب سے بڑی فکر بنا لے, سب سے بڑا غم بنا لے, ٹھیک ہے؟ کہ مجھے بس یہ فکر رہے کہ میں نے آخرت کو داؤ پہ نہیں لگانا, اس کی مجھے فکر رہنی چاہیے. اور آخری بات یہ کہ دعائیں کریں, دعائیں کریں کہ اللہ تعالیٰ مجھے استقامت دے, استقامت کے ساتھ رکھ, ٹھیک ہے؟ ایسے لوگ ہیں اولئک اصحاب الجنت خالدین فیہا, یہ لوگ ہیں جو جنت والے ہیں, ہمیشہ رہنے والے اس میں, جزام بیما کہنوں یا عملون, یہ ان کا بدلہ ہے, یہ ان کا بدلہ ہے جو وہ عمل کرتے تھے, ان کے عمل کا بدلہ ہے. عمل کے بغیر نہیں ہے, عمل کے بغیر جنت نہیں ملتی. یہ جو عمل ہمیں مشکل لگتا ہے تو کس نے کہا جنت آسان ہے, جنت بھی تو مشکل ہے. جنت کو پانا کیا آپ کی چٹکیوں کو کھیل تھوڑی ہے کہ ایسے بس چٹکی بجائی اور جنت میں چلے, کچھ کرنا ہی نہ پڑا. تو بیکار لوگوں کو نہیں جنت ملے گی جو کوئی عمل کرنے کے لیے تیار ہی نہ ہو. دنیا کے لیے تو بہت ہلکان ہوتے ہیں, محنتیں کرتے ہیں, مشقتیں کرتے ہیں, دن اور رات لگاتے ہیں, بھاگ رہے ہیں, دوڑ رہے ہیں, اور جہاں پہ دین کی بات آتی کہتے نہیں بہت مشکل ہے عمل کرنا، وہ نہیں ہم کر سکتے. تو جزا ہی یہ جو اصحاب الجنہ وہ جنت کے ساتھی بنیں گے ہمیشہ رہنے والے، یہ جزا ہی ان لوگوں کے لیے جو عمل کرنے والے.